الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا ومغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وأولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولنبلونكم بشيء من الخوف والجوع ونقص من الأموال والأنفس والثمرات وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون صدق الله مولانا العظيم وبلغنا رسول النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کی اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله قرآن مجید فرقان حمید کی ایک آیت مبارکہ تلاوت کرنے کا شرف حاصل کیا. آج ہم آپ کے سامنے شہزادہ رسول جگر گوشہ بطول سردار نوجوانان جنت سیدنا امام حسین رضی اللہ تعالی عنہ کی عظیم الشان بے مثال شہادت صبر استقلال اور آپ کے رفقا کی جانساری اور خاندان نبوت کے دیگر افراد کی شہادت کے متعلق بیان کریں گے. وما توفیقی الا باللہ العلی العظیم. ارشاد ربانی ہوا وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ اور ہم تمہیں ضرور آزمائیں گے مالوں اور جانوں کی کمی سے خوف سے بھوک سے وَنَقْسِ مِنَ الْأَمْوَالِ وَالْأَنْفُسِ وَالثَّمَرَاتِ مالوں اور جانوں کی کمی سے باغات سے بھوک سے ان تمام چیزوں سے ہم تمہیں آزمائیں گے. وَبَشِّرِ الصَّابِرِينَ الَّذِينَ إِذَا أَصَابَتْهُمْ مُصِيبَةٌ اور خوشخبری ہے ان کے لیے کہ جب ان پر मुसीबत आती है तो वो क्या कहते हैं, कालू इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, कि हम अल्लाह के लिए हैं और हमें उसी की तरफ लौटना। और इस आयत के तनाजुर में अगर देखा जाए तो अहले बैत अतहार से इन तमाम चीजों का इम्तिहान लिया गया। कुरान ने कहा ना, मालों और जानों की कमी से, बागात से, भूख से, खौफ से, वहां भूख भी थी, खौफ भी था, मालों और जानों की कमी भी थी, दहशत भी थी, बर्बरियत भी थी, जुल्म भी था, सब कुछ था, और उसके साथ अहले बैत का सबर था, इस्तकलाल था, अज्म था, इस्तकामत थी। ये तमाम चीजें थी। अल्लाह तबारक व ताला ने आजमाइश में डाला और वो उस आजमाइश में पूरे उतर गए, जन्नतुल फिरदौस में आला मकाम पर पहुंच गए। हमने गुज़िश्ता रात आपको ये बताया था कि शहादत की दो किस्में हैं, शहादत सिर्री और शहादत जहरी। शहादत सिर्री का फैज बड़े शहजादे सैयदना इमाम हसन रदियल्लाहु ताला अन्हु के हिस्से में आया, और शहादत जहरी का फैज छोटे शहजादे सैयदना इमाम हुसैन रदियल्लाहु ताला अन्हु के हिस्से में आया। क्योंकि इमाम हसन रदियल्लाहु ताला अन्हु के हिस्से में शहादत सिर्री का फैज आया, जिसके माने पोशीदा, इसीलिए सरकार दो आलम अलैहिस्सलाम ने ऐलान नहीं फरमाया। जबकि इमाम हुसैन रदी अल्लाह ताला अन्हु की शहादत का ऐलान उस वक्त हो गया जब वो बिल्कुल कमसिन थे, दूध पीते बच्चे थे। सरकार ने बता दिया क्योंकि उनके हिस्से में शहादत जहरी का फैज आया, जिसका माना ऐलान है। अब इस सिलसिले में चंद अहादीस हम आपके सामने पेश करते हैं, जिससे ये पता चलेगा कि नबी पाक अलैहिस्सलाम ने इमाम आली मकाम की शहादत की खबर उस वक्त दे दी जब वो बिल्कुल कमसिन थे। उम्मुल मोमिनीन सैयद आयशा सिद्दीका रदी अल्लाह ताला अन्हा फरमाती हैं कि हुजूर अलैहिस्सलाम ने फरमाया, मुझे जिब्रील ने खबर दी है कि मेरा बेटा हुसैन मेरे बाद जमीन तिफ में कत्ल कर दिया जाएगा। और जिब्रील मेरे पास उस जमीन की ये मट्टी भी लाए हैं और उन्होंने मुझे खबर दी है कि यही उनके लेटने की जगह है, यानी उनका मदफन यहीं होगा। खसाइसे कुबरा में यह रिवायत मौजूद है। दूसरी हदीस, हजरत उम्मुल फजल बिनते अल हारिस रदियल्लाहु ताला अन्हा फरमाती हैं कि मैं एक दिन हुजूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में इमाम हुसैन रदियल्लाहु ताला अन्हु को लेकर हाजिर हुई। कमसिन थे, छोटे बच्चे थे। फरमाती हैं कि मैंने हुसैन को सरकार की गोद में बिठा दिया, फिर अचानक मैंने देखा कि आकाए दो जहां सल्लल्लाहु अलैहि वसल्लम की मुबारक आंखों से आंसू जारी थे। आपने फरमाया, मेरे पास जिब्रील आए और उन्होंने मुझे खबर दी है कि अन करीब मेरी उम्मत मेरे इस बेटे को कत्ल कर देगी और उन्होंने मुझे उस जमीन की थोड़ी सी सुर्ख मट्टी भी दी है। ये रिवायत मिशकात में, खसाइसे कुबरा में और दीगर कुतुब में मौजूद है। तीसरी रिवायत, उम्मुल मोमिनीन हजरत उम्मे सलमा रदियल्लाहु ताला अन्हा इसको रिवायत करती हैं। फरमाती हैं कि हसन और हुसैन दोनों मेरे घर में हुजूर अलैहिस्सलाम के सामने खेल रहे थे। जिब्रील अमीन नाजिल हुए और कहा, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, बेशक आपकी उम्मत आपके इस बेटे हुसैन को आपके बाद कत्ल कर देगी और आपको वहां की थोड़ी सी मट्टी दी, आपने उस मट्टी को सूंघा, फरमाया इसमें रंजो बला की बू है। फिर सरकार ने हुसैन को अपने सीने से लगाया। उम्मुल मोमिनीन फरमा रही है हजरत उम्मे सलमा, पहले मट्टी को सूंघा, फरमाया इसमें रंजो बला की बू है, फिर फरमाती हुसैन को अपने सीने मुबारक से चिमटा लिया और फिर रोए और फरमाया ऐ उम्मे सलमा जब ये मट्टी खून हो जाए समझ लेना कि मेरा ये बेटा कत्ल हो गया। उम्मुल मोमिनीन हजरत उम्मे सलमा रदी अल्लाह ताला अन्हा ने उस मट्टी को एक बोतल में रखा और हर रोज उसको देखती थी और फरमाती थी जिस दिन ये खून हो जाएगी वो दिन बड़ा अजीम होगा। इस रिवायत को तहजीब व तहजीब खसाई से कुबरा और दीगर कुतुब ने बयान किया। हजरत याहिया बिन हजरमी रदी अल्लाह ताला अन्हु फरमाते हैं कि सफर सिफीन में हजरत अली शेर खुदा रदी अल्लाह ताला अन्हु के साथ मैं सफर कर रहा था। वापसी पर आप नैनवा के बराबर पहुंचे। नैनवा जो है ना ये करबला का नाम है दूसरा। फरमाते हैं जब आप नैनवा के बराबर पहुंचे तो आपने पुकारा ए अबू अब्दुल्ला फुरात के किनारे सबर करना, ए अबू अब्दुल्ला फुरात के किनारे सबर करना। तो फरमाते कि मैंने अर्ज किया ये क्या, यानी कोई साथ और तो था नहीं, तो आपने किसको कहा? आपने फरमाया नबी करीम अलैहि सलातो वसलाम ने फरमाया मुझे जिब्रील ने खबर दी कि हुसैन फुरात के किनारे कत्ल किया जाएगा और मुझे वहां की एक मुट्ठी भर मट्टी दिखाई। ये किसने कहा? हजरत अली शेर खुदा रदी अल्लाह ताला अल बिदाया व निहाया ने इसको बयान किया। इससे ये पता चला इन तमाम रिवायात से कि नबी पाक अलैहिस्सलातु वस्सलाम ने सैयदना इमाम हुसैन रदी अल्लाह तआला की शहादत की खबर दे दी और उस वक्त दे दी कि जब वो बिल्कुल कमसिन थे, उनकी गोद में खेल रहे थे, क्योंकि उनके हिस्से में शहादत जहरी का फैज आया और जिसके माने ऐलानिया। लेकिन अब जरा सा गौर कीजिए, हुजूर अलैहिस्सलातु वस्सलाम जानते थे कि इमाम अली मकाम शहीद होंगे, हजरत अली जानते थे, सैयदा खातून जन्नत रदी अल्लाह ताला अन्हा जानती थी, इमाम हसन जानते थे, खुद इमाम हुसैन जानते थे, तमाम जानते थे ना। लेकिन किसी एक ने ये दुआ ना की कि इलाहुल आलमीन ऐसा ना हो, ये मुसीबत ना आए, ये परेशानियां ना आए, किसी ने दुआ नहीं की। क्यों नहीं की? पहली बात तो ये थी कि शहादत का मकाम मरतबा फजीलत वो जानते थे और दूसरी बात यह थी कि वो साहिबाने मकामे रजा थे, अल्लाह की रजा पर राजी थे। जब उसकी रजा यही है तो जो उसकी रजा वही हमारी रजा, मर्जी मौला अज हमा और, जो उसकी रजा वही हमारी रजा। किसी ने दुआ नहीं की। हां दुआ की, क्या दुआ की? मौला हुसैन को सबर अता फरमा, अजर अजीम अता फरमा दे, इस्तेकामत अता फरमा दे। सबने यही दुआ की, ना होने की दुआ नहीं की, सब्र की, इस्तेकामत की दुआ की और अल्लाह ने उनकी दुआओं को कबूल किया। इमाम अली मकाम ने ऐसे सब्र और जब्त का मुजाहिरा किया, इस्तेकामत का मुजाहिरा किया जिसकी मिसाल पूरी तारीख इस्लाम में नहीं मिली। यह हकीकत। अब यह चीज कंफर्म थी कि यह होना है, तो जो चीज यकीनी होती है उसके असबाब खुद ब खुद पैदा होना शुरू हो जाता, क्योंकि इमाम हुसैन रदी अल्लाह ताला अन्हु की शहादत यकीनी थी तो उसके असबाब पैदा होने थे। सन 60 हिजरी में हजरत अमीर माविया रदी अल्लाह ताला अन्हु का इंतकाल हुआ और यजीद तख्त नशीन हुआ, जिसके लिए वो अपनी जिंदगी ही में बैत ले चुके थे, उसको अपना वली अहद बना चुके थे। और जब यजीद तख्त सल्तनत पर बैठा उसको सबसे बड़ा खतरा तीन शख्सियात से था, तीन। امام حسین رضی اللہ تعالی، حضرت عبداللہ ابن زبیر، عبداللہ ابن عمر، یہ تین شخصیات ایسی تھیں جن سے یزید کو خطرہ تھا، اور خطرہ اس لیے تھا کہ یہ تینوں با اثر پاورفل شخصیات تھیں. اگر عبداللہ ابن عمر، عبداللہ ابن زبیر جو صحابیوں کے صاحبزادے تھے، وہ بھی خلافت کا اعلان کر سکتے تھے، ان کے ساتھ بھی لوگ لگ جاتے، ان کے ہاتھ پہ بیعت کر لیتے، لیکن ان سے بڑھ کر امام حسین رضی اللہ تعالیٰ عنہ اگر خلافت کا اعلان کرتے تو ان سے بہتر اور کون تھا؟ روئے زمین پر رسول اللہ صلی اللہ علیہ وسلم کا کوئی دوسرا نواسا ان کے علاوہ موجود نہیں تھا. ساری فضیلتیں ان کے ساتھ تھیں، ساری برکتیں ان کے ساتھ تھیں، ساری عظمتیں رفاتیں ان کے ساتھ تھیں، جبکہ یزید کے ساتھ ایک فضیلت بھی نہیں. اور الٹا یہ کہ وہ فاسق و فاجر تھا، احکامات اسلام کی پابندی نہیں کرتا تھا، اور دیگر خرافات میں ملوث تھا، ویسے کوئی اسے نہیں مانتا. اب اس کے مقابلے میں امام علی مقام کی شخصیت، تو ظاہر ہے اس کو ڈر ہونا، یہ تو ایک لازمی امر تھا کہ اگر انہوں نے بیعت نہیں کی اور انہوں نے اپنی خلافت کا اعلان کر دیا تو یہ پورا حجاز، جتنا شام، یہ جتنا بھی علاقہ ہے، یہ سب بیعت کر لے گا، اور ایسا نہ ہو کہ میری حکومت ہی ختم ہو جائے. اور ہوتا بھی یہی، اگر امام اعلان کرتے تو آپ بتائیے کون تھا جو انکار کرتا؟ ساری فضیلتیں ان کے ساتھ ہیں، ساری رفعتیں ان کے ساتھ ہیں، سردار نوجوانان جنت ہیں، اعلان کر دیتے اپنی خلافت کا تو اس کی حکومت تو خاک میں مل جاتی، اڑ جاتی ہوا. تو اس نے کیا کیا؟ سب سے پہلا کام یہ کیا کہ گورنر مدینہ ولید بن عقبہ کو ایک خط لکھا، اور خط میں لکھا کہ عبداللہ ابن زبیر، عبداللہ ابن عمر اور امام حسین رضی اللہ تعالی عنہ، ان تینوں کو بلاؤ، میری بیعت لو، اگر بیعت نہ کریں تو ختم کر دو، یعنی سر اڑا دو، سر قلم کر دو. خطرہ ان سے تھا. ولید بن عقبہ، اس کا نائب مروان، جو نہایت بدبخت انسان اور اہل بیت کا دشمن تھا، خط ملا، وہ اس کے پاس بیٹھا تھا. مروان نے کہا ٹھیک ہے، ان کو بلاؤ، اور اس وقت تک نہیں چھوڑنا جب تک بیعت نہ کریں. ولید نے قاصد بھیج دیا، حضرت امام حسین رضی اللہ تعالیٰ عنہ اور حضرت عبداللہ ابن زبیر رضی اللہ تعالیٰ عنہ، یہ دونوں مسجد نبوی میں موجود تھے. دوپہر کا وقت تھا، آپس میں گفتگو کر رہے تھے. گورنر کا قاصد آیا، آپ کو گورنر نے بلایا ہے. امام نے فرمایا اچھا اس وقت؟ کہاں اس وقت. کہا ٹھیک ہے تم جاؤ، ہم آتے ہیں. وہ چلا گیا. عبداللہ ابن زبیر نے کہا امام سے کہ یہ وقت ایسا نہیں کہ گورنر کسی سے ملے، حیرت ہے کہ اس وقت اس نے آپ کو کیوں بلایا. امام علی مقام نے فرمایا میرا گمان یہ ہے کہ امیر معاویہ کا انتقال ہو گیا، یزید تخت نشین ہو گیا، اور ہمیں جو بلایا جا رہا ہے اسی لیے تاکہ ہم اس کی بیعت کریں، یہ میرا گمان. انہوں نے کہا ہو سکتا ہے، پھر کیا کیا جائے؟ آپس میں صلاح مشورہ ہوا. حضرت عبداللہ ابن زبیر نے کہا کہ آپ ایسا کریں، چند نوجوانوں کو اپنے ساتھ لے کر جائیں، تنہا نہ جائیں، حالات بگڑ سکتے ہیں. ان نوجوانوں کو باہر رکھیں، آپ اندر تشریف لے جائیں اور ان سے کہہ دیں کہ اگر میری آواز بلند ہو جائے تو تم اندر داخل ہو جانا، تاکہ کوئی ایسی صورتحال پیدا ہو تو آپ کی حفاظت کے لیے یہ لوگ موجود ہوں. امام نے فرمایا ٹھیک ہے. آپ نے چند نوجوانوں کو لیا، ولید بن عقبہ کے پاس چلے گئے، گورنر ہاؤس، نوجوانوں کو باہر چھوڑا، فرمایا دیکھو ہم گفتگو کے لیے جا رہے ہیں، لیکن ہو سکتا ہے کہ حالات خراب ہو جائیں، اگر میری آواز بلند ہو جائے تم بغیر کسی عذر کے، بغیر کسی رکاوٹ کے اندر داخل ہو جائے، پھر دیکھ لیں. انہوں نے کہا ٹھیک ہے. آپ اندر پہنچے، مروان وہاں بدبخت موجود تھا، ولید بن عقبہ یہ بھی موجود. امام نے سلام کیا، وہاں تشریف فرما ہوئے. انہوں نے سب سے پہلے حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ کی وفات کی خبر سنائی، آپ نے تعزیت کی، اور اس کے ساتھ ہی یزید کی بیعت کے لیے کہا. امیر معاویہ کا انتقال ہو گیا، یزید تخت نشین ہو گیا، اب آپ کو بیعت کرنی ہے، امام عالی مقام نے فرمایا کہ مجھ جیسا شخص ایسے چھپ کر بیعت کرے، یہ کیا بات ہوئی؟ آپ باہر نکل کر اعلانیہ طور پر سب سے کہیں، جب سب بیعت کریں گے تو پھر ہم دیکھ لیں گے، سوچیں گے پھر کے کیا کرنا ہے۔ اس نے کہا ٹھیک ہے، جب آپ جانے لگے تو مروان نے کہا دیکھو ان کو ایسے نہیں چھوڑنا، اگر تو نے چھوڑ دیا تو ان پر قابو نہیں پا سکے گا۔ امام نے پلٹ کر کہا تو کیا کرے گا، تو مجھے مارے گا بدبخت، تو مجھے ہاتھ بھی نہیں لگا سکتا۔ یہ کہہ کے آپ وہاں سے چلے گئے۔ مروان نے ولید سے کہا کہ تو نے بہت اچھا موقع جو تھا ضائع کر دیا، ان کو ابھی گرفتار کر لیتا، بیعت کریں تو ٹھیک ہے ورنہ سر قلم کر دیتے۔ اس نے کہا تو عجیب بات کر رہا ہے، شہزادہ رسول کے خون سے میں اپنے ہاتھوں کو رنگین کروں، یہ کیسے ہو سکتا ہے؟ قیامت میں رسول اللہ صلی اللہ علیہ وسلم کو کیا منہ دکھاؤں؟ نہیں نہیں، میں ایسا نہیں کر سکتا۔ اس نے کہا بس تو سمجھ لے، اب ان پر قابو نہیں پا سکتا، جب تک کہ کافی لوگ قتل نہ ہو جائیں اب ان پر قابو نہیں پا سکتا۔ امام حسین رضی اللہ تعالیٰ عنہ گھر تشریف لائے، اہل و عیال کو تمام صورتحال بتائی، مشورہ کیا۔ آپ کے بھائی حضرت محمد بن حنفیہ رضی اللہ تعالیٰ عنہ، جو حضرت علی کرم اللہ تعالیٰ وجہ الکریم کی دوسری اہلیہ سے تھے، لیکن آپ سے بڑی محبت کرتے تھے، تو حضرت محمد بن حنفیہ کو جب یہ سارے حالات پتہ چلے، امام علی مقام نے فرمایا امیر معاویہ کا انتقال ہو گیا، یزید تخت نشین ہو گیا، ہم پر یہ دباؤ ڈالا جا رہا ہے کہ ہم اس کی بیعت کریں۔ کہا بھائی میرا مشورہ یہ ہے، آپ یہاں سے کہیں اور تشریف لے جائیں، لیکن خدا کے لیے کوفے نہ جائیے گا کبھی، وہ لوگ بے وفا ہیں، یہاں سے کسی اور علاقے کی طرف چلے جائیں، مکے چلے جائیں یا کہیں بھی چلے جائیں، لیکن کوفے نہ جائیں، بلکہ میں یہ مشورہ دیتا ہوں کہ ایک علاقے سے دوسرے علاقے کی طرف منتقل ہوتے رہیں، یعنی کہیں مستقل قیام نہ کریں، اور اسی دوران اپنے قاصد لوگوں کو بھیجتے رہیں، اپنی بیعت پر آمادہ کرتے رہیں، اگر لوگ آپ کی بیعت شروع کر دیں تو بس ٹھیک ہے، پھر آپ اعلان کر دیں۔ امام علی مقام نے فرمایا ٹھیک ہے، ہم سوچتے ہیں سلسلے۔ اہل و عیال سے مشورہ کیا، دیگر اہل بیت کے جو افراد تھے ان سے مشورہ کیا، تو طے یہ ہوا کہ اب یہاں رہنا مشکل ہے، ظاہر ہے ولید کی طرف سے پھر قاصد آئے گا، پھر بیت کے لیے ہوگا، زور دیا جائے گا، تو کہاں تک انکار کریں گے اور کیا ہوگا؟ صورتحال ایسی نہیں تھی کہ اسی وقت خلافت کا اعلان کیا جائے، جبکہ یزید کی بیعت کسی حالت میں درست نہیں تھی، وہ فاسق اور فاجر تھا، شاعر اسلام کا مذاق اڑانے والا تھا، احکامات اسلام کی پابندی نہ کرنے والا تھا، ہر قسم کی چیز برائی اس کے اندر موجود تھی، اور دوسری طرف امام علی مقام کا مقام اور مرتبہ کتنا بلند تھا کہ اس مقام پر ہونے کے باوجود پھر اس کے ہاتھ پر بیعت کریں، ناممکن بات تھی۔ طے یہ ہوا کہ مدینہ طیبہ سے مکہ معظمہ چلے جائیں، اہل بیت کے افراد نے مشورہ دیا کہ آج ہی رات میں ہم روانہ ہو جاتے ہیں اور سفر کرتے کرتے مکہ معظمہ پہنچ جائیں۔ امام علی مقام نے فرمایا ٹھیک ہے، لیکن اس سے پہلے میں اپنے نانا جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے روضہ انور پر جاؤں۔ شام کے وقت امام علی مقام نبی پاک علیہ الصلوۃ والسلام کے روضہ انور پر گئے، آپ کی آنکھوں سے آنسو جاری تھے، آخری سلام پیش کرنے کے لیے گئے، ذرا سا آپ یہ سوچیں، ہم عمرہ کرنے کے لیے جاتے ہیں، حج کرنے کے لیے جاتے ہیں، اور جب سرکار کی بارگاہ میں حاضر ہوتے ہیں مدینہ طیبہ میں، جو لوگ جا چکے، کتنے افراد یہاں موجود ہیں جو جا چکے ہیں اور جو نہیں گئے انشاءاللہ جائیں گے، تو جب ہم مدینہ طیبہ سے واپس ہوتے ہیں تو ہمارے دل کی کیا کیفیت ہوتی، سب جانتے ہیں نا، آخری سلام کرنے کے لیے جب جاتے ہیں سرکار کے روضے پر، تب دل کی کیا کیفیت ہوتی ہے، حالانکہ ہمیں یہ پتا ہوتا ہے کہ پھر ہم آئیں گے۔ امام علی مقام کو تو پتا تھا اب میں دوبارہ نہیں آؤں، یہ میرا آخری سلام ہے، میری آخری حاضری۔ اس کیفیت کو الفاظوں میں بیان نہیں کیا جا سکتا، شاعر نے اپنے انداز میں بیان کرنے کی کوشش کی، وہ ہم آپ کے سامنے پیش کرتے ہیں۔ شاعر لکھتا ہے مزار مصطفیٰ پر شام ہوتے ہی امام آئے، اجازت کی غرض سے آخری کرنے سلام آئی، کہا رو کر سلام تاجدار عالم امکان، سلام سید عالم سلام سرور ذیشان، ذرا دیکھو تو چہرے کو اٹھا کر گوشے داما، حسین ابن علی پر تنگ ہیں طیبہ کی اب گلیاں، ذرا حجرے سے نکلو اے مکینے گنبد خضرا، ذرا دیکھو تو اہل بیت پر ہیں سختیاں کیا کیا، یزیدی دور ہے اسلام ہے سرکار خطرے میں، نواسا آپ کا اس وقت ہے دشمن کے نرغے میں، ہماری بے کسی اور بے بسی کی لاج رکھ لینا، ہمیں نظروں میں اپنی صاحب معراج رکھ لینا، ہمیں نظروں میں اپنی صاحب معراج رکھ لینا، بس اب اے قبلہ دی مجھ کو جانے کی اجازت ہو، لب اطہر سے فرما دو حسین اب جاؤ رخصت ہو۔ امام علی مقام روتے ہوئے اپنے نانا جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم سے رخصت ہوئے، اس کیفیت کا اندازہ نہیں کیا جا سکتا۔ صرف اتنا آپ سوچ لیں کہ جس جگہ آپ نے اپنا بچپن گزارا ہو، جوانی گزاری ہو، جس شہر میں، جس محلے میں، جس گھر میں، اور پھر کسی مجبوری کے تحت آپ کو وہ چھوڑنا پڑے، تو دل کی کیا کیفیت ہو۔ یہی کیفیت امام حسین رضی اللہ تعالیٰ عنہ، مدینہ طیبہ ان کو کتنا پیارا تھا، کتنی محبت کرتے تھے امام علی مقام اس شہر مدینہ سے، یہیں ان کی ولادت ہوئی، یہیں ان کا بچپن گزرا، یہیں ان کا لڑکپن گزرا، یہیں ان کی جوانی گزری، یہیں ان کی والدہ محترمہ، ان کے بھائی سیدنا امام حسن رضی اللہ تعالیٰ عنہ اسی شہر میں آرام فرما۔ وہ پیارا مدینہ، وہ مقدس شہر امام حسین چھوڑ رہے ہیں، دل کی کیفیت عجیب ہے، لیکن مجبوری ہے کہ اگر یہ نہ کریں تو پھر دوسری طرف بیعت کا مطالبہ ہے کہ اس فاسق اور فاجر کے ہاتھ پر بیعت کی جائے جو کہ امام علی مقام کے لیے بالکل ناممکن تھی۔ آخری حاضری دی، آخری سلام پیش کیا، پھر اپنے گھر تشریف لائے، اہل و عیال کو، اہل بیت اطہار کو ساتھ لیا، بیویاں بھی ہیں، بچے بھی ہیں، بھتیجے بھی ہیں، بھانجے بھی ہیں، سب کو ساتھ لے کر امام حسین رضی اللہ تعالیٰ عنہ مدینے سے روانہ ہوئے، رات ہی میں روانہ ہوئے۔ ادھر عبداللہ ابن زبیر، ان کے لیے بھی قاصد بھیجے گئے بعد میں، پہلے تو امام حسین رضی اللہ تعالیٰ عنہ کے لیے بھیجا نا کہ آپ آئیں، آپ گئے، بات کی اور پھر واپس آ گئے۔ دوبارہ قاصد آیا حضرت عبداللہ ابن زبیر رضی اللہ تعالیٰ، انہوں نے کچھ ہیلے بہانے کر کے اس کو ٹال دیا، کہاں ٹھیک ہے تم جاؤ، میں آ جاؤں گا، کل آؤں گا، اس طرح کر کے، اور اس کے بعد وہ بھی رات کی تاریکی میں خاموشی سے نکل گئے، اور اتنی تیزی سے نکلے کہ ان کے سپاہی تلاش کرتے ہی رہ گئے، عبداللہ ابن زبیر انہیں نہیں ملے۔ انہوں نے غیر معروف راستہ اختیار کیا مدینہ طیبہ جانے کا، ایک تو معروف راستہ ہوتا ہے نا، سب کو پتا ہے، وہیں پر ہی ولید بن عقبہ نے اپنے سپاہیوں کو بھیجا, وہ جاتے رہے, ڈھونڈتے رہے, ادھر دیکھا ادھر دیکھا, پہلے شہر میں تلاش کیا لیکن ان کو نہ ملے. ادھر امام حسین رضی اللہ تعالیٰ عنہ رات میں روانہ ہو گئے. امام جا رہے ہیں, کون جا رہا ہے؟ شاعر لکھتا ہے, ہاں نگاہ غور سے دیکھے گروہ مومنی جا رہا ہے کربلا خیر البشر کا جانشین, آسماں ہے لرزہ بر اندام جنبش میں زمین, فرق پر ہے سایہ افکن شاہ پر روح الامین, اے شگوفو السلام, اے خفتہ کلیو الوداع, اے مدینے کی نظر افروز گلیو الوداع. الوداع کہتے ہوئے امام علی مقام روانہ ہو گئے, مدینہ طیبہ سے روانہ ہوئے. راستے میں عبداللہ بن متی سے ملاقات ہوئی. انہوں نے کہا, امام کہاں جا رہے ہیں؟ یہ قافلہ آپ کے ساتھ ہے, اہل و عیال, یہ سب اچانک کہاں کا ارادہ؟ آپ نے تمام صورتحال بتائی. اچھا ٹھیک ہے, میرا ایک مشورہ ہے, اور مشورہ یہ ہے کہ آپ کسی شہر میں نہ جائیں, ایک دیہات سے دوسرے دیہات میں منتقل ہو جائیں, ریگستانوں میں, دیہاتوں میں, گاؤں میں, اس جگہ آپ قیام کریں تاکہ کوئی دیکھ نہ سکے کہ آپ کہاں ہیں, اور جگہ کو تبدیل کرتے رہیں. مجھے خطرہ ہے اس لیے کہ بنو امیہ کے دل آپ کے ساتھ ہیں, ان کی تلواریں یزید کے ساتھ. یہ کنفرم ہے, یہ لوگ بے وفا ہیں, کبھی ماں کا ارادہ نہ کیجیے. فرمایا, ابھی تو ہم مکے جا رہے ہیں, ابھی ہم اور کہیں نہیں جا رہے, ہم مکہ معظمہ جائیں گے, وہاں جا کر دیکھیں گے, پھر جو اللہ کا حکم ہوگا پھر ہم وہی کریں. انہوں نے کہا ٹھیک ہے, ملاقات ہوئی, یہ چلے گئے. امام علی مقام آگے بڑھے, ادھر اہل مکہ کو خبر ہو گئی کہ امام آ رہے, اور اہل مکہ سچے محب اہل بیت تھے, حضور پرنور صلی اللہ علیہ وسلم سے اور آپ کے اہل بیت اطہار سے سچی محبت رکھتے. جیسے ہی وہاں خبر پہنچی کہ شہزادہ رسول آ رہے ہیں, خوش ہو گئے. روزانہ باہر شہر کے دروازے پر آ کر انتظار کرتے کہ کب امام آئیں. جیسے امام علی مقام پہنچے, آپ کا یہ قافلہ پہنچا, سب نے خوشی اور مسرت کا اظہار کیا, اور بڑے ادب اور احترام کے ساتھ ان کو شہر مکہ میں لے کر آئے اور آپ کو ٹھہرایا. ان کی خوشی کا اندازہ کون کر سکتا ہے؟ شاعر نے لکھا کہ اہل مکہ نے کس طرح استقبال کیا. انہوں نے کہا, مرحبا سرور عالم کے پسر آئے ہیں, سیدہ فاطمہ کے لخت جگر آئے ہیں, نخل بستان نبوت کے ثمر آئے ہیں, جن سے روشن ہے جہاں وہ قمر آئے ہیں, واہ قسمت کے چراغ حرمین آئے ہیں, اے مسلمانوں مبارک حسین آئے ہیں, اے مسلمانوں مبارک حسین آئے ہیں. خوش ہو گئے, شہزادہ رسول آ گئے, جگر گوشہ بتول آ گئے, امام حسین آ گئے رضی اللہ تعالی عنہ. امام علی مقام مکہ معظمہ میں تشریف فرما ہو گئے, رہنے لگے. اہل مکہ نے بڑی عزت افزائی کی, ادب کیا, احترام کیا, سچے محب اہل بیت تھے. امام آپ کو اب کہیں جانے کی ضرورت نہیں, آپ یہیں رہیں, کسی جگہ آپ کو جانے کی کچھ کرنے کی ضرورت نہیں, آپ یہیں پر رہیں, ہم آپ کی خدمت کریں گے. اور حقیقت میں وہ سچے اور پکے محب تھے اہل بیت اطہار. امام حسین رضی اللہ تعالیٰ عنہ اپنے اہل بیت کے ساتھ مکہ معظمہ میں مقیم ہو گئے. उधर कूफे में जब ये खबर मिली कि इमाम मदीने तैयबा से मक्के मौजमा पहुंच गए, तो ये जितने भी थे शिया, शिया के माना है मददगार, और ये कहते हैं ना शियाने अली, हम अली के मददगार। तो जो हजरत अली के साथ थे और बाद में साथ भी छोड़ दिया, उन लोगों को जब खबर मिली तो सुलेमान बिन सरत एक आदमी था जो उनका बड़ा लीडर था, उसके घर ये सारे के सारे जमा हुए और वहां जमा होकर इन्होंने मीटिंग की कि इमाम को यहां कैसे बुलाया जाए, कहां पर, कूफे में। आपस में बात करते रहे, मीटिंग करते रहे, उन्होंने कहा ऐसा करो खतूत लिखो, जितने हो खतूत लिखो और उनमें अपनी वफादारी का यकीन दिलाओ और उसके बाद वफूद भेजो यहां से। वफ की सूरत में लोग बार बार जाएं, इमाम से मुलाकात करें, अपनी वफादारी का यकीन दिलाएं। शियों की मोतबर किताब उसमें मुल्ला बाकर मजलिसी ने यह रिवायत लिखी है कि इमाम हुसैन को बुलाने वाले शिया थे और बाद में फिर साथ छोड़ दिया और फिर किसी किस्म का उनका साथ नहीं दिया, मदद नहीं, यही लोग थे। एक खत आया, इमाम हमारी जान आप पे कुर्बान है, जहां पसीना गिरेगा हम खून बहा देंगे, हम ये करेंगे वो करेंगे, आपके साथ मिलकर आपके दुश्मनों से लड़ेंगे, यजीद से मुकाबला करेंगे, फना से मुकाबला करेंगे। आपने जवाब नहीं दिया, दूसरा खत आया, तीसरा खत आया, काफी तादाद में खतूत कूफा से मक्के मुअज्जमा इमाम अली मकाम के पास। उसके बाद फिर वफूद, एक वफ्त आया तो फिर दूसरा आया तो फिर तीसरा आया, और जितने भी आने वाले थे सब यही कहते थे कि हम आपके नाम पे कुर्बान, हमारी जान कुर्बान, अगर अल्लाह तबारक व ताला इन कूफे वालों को इम्तिहान में ना डालता तो दुनिया यही कहती कि कूफे वाले बड़े मुहिब थे। उनके खतूत देखकर, वफूद देखकर, उनकी बातें सुनकर बड़े मुहिब थे, लेकिन अल्लाह ताला ने उनको इम्तिहान में डाला और उनके दावे को गलत साबित कर दिया और बता दिया कि इनके सारे दावे, सारी बातें सिर्फ जबानी कलामी हैं, अगर सच्चे मुहिब होते तो अपनी जानें कुर्बान कर दे। लेकिन जरा सी धमकी पर भाग गए, साथ साथ छोड़ दिया। अब आप जरा सा सोचें कि अगर एक आदमी के पास मुसलसल वफूद आ रहे हैं कि नहीं आपको चलना है, आपको चलना है, खतूत आ रहे हैं, हम कुर्बान हैं, हम आप पर निसार हैं, हम आपके वालिद के भी गुलाम थे, हम आपके भी गुलाम हैं, इमाम अली मकाम सोचने पर मजबूर हुए कि अब मुझे क्या करना चाहिए, कूफे जाना चाहिए या नहीं जाना चाहिए। चुनाचे आपने क्या किया, मशवरा किया। सहाबा कराम रिजवानुल्लाह ताला अलैहि मजमईन उस वक्त मौजूद थे, अकाबिर सहाबा, उनसे मशवरा किया कि देखें ये खतूत मेरे पास आ रहे हैं, ये लोग वफ की सूरत में आ रहे हैं और इन सब की राय यही है कि मुझे कूफे जाना चाहिए और ये सब मेरी बैत के लिए तैयार है। वो कहते हैं हमने यजीद की बैत नहीं की, ये फासिक व फाजिर है, आप नवासे रसूल हैं, शहजादा रसूल हैं, जिगर गोशाए बतूल हैं, आप कूफे तशरीफ ले आइए, हम सब आपके हाथ पे बैत करेंगे और यजीद के खिलाफ बगावत करेंगे। इमाम हुसैन रदी अल्लाह ताला ने ये सारी बातें सहाबा कराम को बताई, उनसे मुशावरत की, अब मुझे क्या करना चाहिए। लेकिन अकाबिर सहाबा इस बात पर मुत्तफिक थे कि इमाम हुसैन रदी अल्लाह ताला ने को किसी हालत में कूफा नहीं जाना चाहिए, अकाबिर सहाबा। और उनमें कौन थे, हजरत जाबिर, हजरत इब्ने अब्बास, हजरत इब्ने उमर, हजरत अबू सईद, हजरत अबू वाकिद लैसी वगैरहुम रदी अल्लाह अन्हुम अजमाइन, ये जितने भी थे इनमें से किसी से भी जिससे भी मशवरा किया, कहा नहीं आप वहां ना जाएं, ये लोग बेवफा हैं, ये इनके दावे ये सब जबानी कलामी हैं, इन्होंने आपके वालिद के साथ बेवफाई की, उनका साथ छोड़ दिया, आपके भाई इमाम हसन रजी अल्लाह तआला को कूफे में जख्मी किया गया, उनको भी इन्होंने बेयारो मददगार छोड़ दिया, अब ये आपको बुला रहे हैं, आप जाएंगे, आपके साथ भी यही हो। और अक्सर ने यही कहा, ان کے دل آپ کے ساتھ ہیں، ان کی تلواریں بنو امیہ کے ساتھ ہیں. ایسا نہ ہو کہ آپ کی جان کو خطرہ ہو، اور ہمیں یقین ہے کہ آپ کی جان کو خطرہ ہو. اب صورتحال بڑی عجیب تھی، ادھر سے خطوط اور وفود آ رہی ہیں، اور ادھر اکابر صحابہ جو ہیں وہ مشورہ یہی دیتے ہیں کہ امام آپ کوفے نہ جائیں. آخر یہ فیصلہ ہوا کہ امام کے جانے سے پہلے کسی کو بھیجا جائے جو وہاں جا کر صورتحال کا جائزہ لے، کہ یہ لوگ جو آ کے کہہ رہے ہیں اور خطوط میں لکھ رہے ہیں، وہاں جا کر دیکھیں صورتحال کیا ہے. آپ کسی اپنے آدمی کو اپنا سفیر بنا کر کوفہ بھیج دیں، اور وہ آپ کی بیعت اہل کوفہ سے لے، اور جب وہاں دیکھے کہ حالات سازگار ہیں، کافی لوگوں نے بیعت کر لی، پھر امام آپ خود تشریف لے جائیے. فرمایا چلو ٹھیک ہے، ایسا کرتے. چنانچہ آپ نے حضرت مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ کو اس کام کے لیے مقرر کیا، ان کو اپنا سفیر بنایا اور کہا کہ آپ جائیں اور کوفے والوں سے میری بیعت لیں. اگر وہاں کے حالات سازگار ہیں اور یہ لوگ جو خطوط میں لکھ رہے ہیں اور جو وفود آ کر اپنی وفاداری کا یقین دلا رہے ہیں، اگر واقعی ایسا ہے تو پھر ٹھیک ہے، پھر ہم آ جائیں گے وہاں پر. اس پر صحابہ نے بھی اتفاق کیا کہ ہاں یہ بات ایک معقول بات ہے کہ جب آپ کا سفیر جائے اور وہاں کے حالات دیکھ لے، پھر آپ تشریف لے جائیں، ورنہ ہمیں ان پر اعتبار نہیں ہے، کیونکہ ان کو کئی دفعہ آزمایا جا چکا ہے، انہوں نے بے وفائی کی. حضرت مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ حضرت امام حسین رضی اللہ تعالیٰ عنہ کے حکم سے ان کے سفیر بن کر روانہ ہوئے اور کوفہ پہنچ گئے. آپ نے اپنے ساتھ اپنے دو کمسن فرزند محمد اور ابراہیم، دو چھوٹے چھوٹے بچے تھے کمسن، ان کو اپنے ساتھ لے لیا. کوفے پہنچے، اہل کوفہ نے شروع میں بڑی عزت افزائی کی، ان سے ملاقات کی، ان کا ادب کیا، احترام کیا اور بیعت شروع کی. کیا اظہار ارباب عقیدت نے مسرت کا، ہوا سامان گھر گھر خیر سے مسلم کی دعوت کا، بکثرت نزد مسلم لوگ آئے شادماں ہو کر، امام پاک کا یہ خط سناتے ترجمہ ہو کر، ترقی رات دن ہونے لگی اہل عقیدت کی، ہزاروں کوفیوں نے حضرت مسلم سے بیعت کی، موافق جب فضائیں کوفہ مسلم کو نظر آئی، جماعت لڑنے مرنے کے لیے بھی مستعد پائی، لکھے حالات سب مسلم نے فرزند پیمبر کو، بلایا جانب کوفہ حسین و آل حیدر کو، بلایا جانب کوفہ حسین و آل حیدر کو. حضرت مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ نے دیکھا کہ حالات سازگار ہیں، بیعت ہو رہی، مسلسل لوگ بیعت کر رہے ہیں، یہاں تک کہ 18,000 نے بیعت کر لی. اب آپ اندازہ کریں چند دنوں میں 18,000 نے، کوفیوں نے امام مسلم کے ہاتھ پر امام حسین کی بیعت کر لی. حضرت مسلم نے دیکھا کہ حالات سازگار ہیں، مسلسل بیعت کا سلسلہ جاری ہے، لوگ آ رہے ہیں، بیعت کر رہے ہیں، جگہ جگہ آپ کی دعوت ہو رہی ہے، محفل ہو رہی ہے، سب کچھ ہو رہا ہے. فوراً خط لکھ دیا، کس کو؟ امام حسین رضی اللہ تعالیٰ. भाई हालात साजगार हैं, 18,000 ने बैत कर ली, अभी सिलसिला जारी है, आप तशरीफ ले आइए। इधर खत रवाना हुआ, इधर यजीद को खबर पहुंच गई कि इमाम मुस्लिम कूफे पहुंच गए और पूरे हालात उसको पता चले। अब उसको अपनी हुकूमत हिलती हुई नजर आई। लोगों ने कहा कि अभी तो उनके सफीर आए हैं जिनके हाथ पर 18,000 ने बैत कर ली और अभी बैत का सिलसिला जारी है, जब हुसैन आ जाएंगे तब क्या होगा, जो कुछ करना है जल्दी करो वरना तुम्हारी हुकूमत खत्म, ये पूरा हिजाज शाम का इलाका जितना भी है ये सब तुम्हारे हाथ से निकल जाएगा। उसने फौरन एक खत लिखा इब्ने जियाद को, कूफे का गवर्नर पहले उसने बनाया था हजरत नोमान बिन बशीर, उनको माजूल किया और उनकी जगह उबैदुल्ला इब्ने जियाद को जो बसरा का गवर्नर था वहां से हटाकर कूफा भेज दी। वो न्याय सख्त आदमी था, बहुत संगदिल था, सख्त मिजाज था, जालिम था, जाबिर था। उसने देखा कि यही इस मकाम के लिए जगह के लिए सही रहे और उसको सारे हालात बताए कि फौरन जाओ कूफा पहुंचो, अहले कूफा को डराओ धमकाओ और मेरी बैत पर उनको आमादा करो, मुस्लिम की बैत उन सब से तोड़वाओ, ऐसी उनको धमकी दो और खौफ उनके अंदर बिठाओ कि खुद ब खुद वो बैत तोड़ दो। इब्न ज़ियाद बड़ा बदमाश और मक्कार आदमी था, चालाक। उसको ये खबर मिल गई कि अहले कूफा ने बैत कर ली और ये भी खबर मिली कि इमाम मुस्लिम ने खत भी लिख दिया और इमाम हुसैन आने के लिए तैयार हैं, अहले कूफा उनके राह में अपनी आंखें बिछाएंगे, अदब एहतराम करेंगे, अकीदत का इजहार करेंगे। इसने क्या चालाकी की, कई सौ सिपाहियों के साथ ये रवाना हुआ और जब ये कूफे के करीब पहुंचा तो इसने हिजाजी लिबास पहन लिया और सिया अमामा सर पे बांध लिया ताकि लोग समझे कि इमाम अली मकाम आ रहा, और रात के वक्त उस रास्ते से कूफे में दाखिल हुआ जो हिजाज से कूफे की तरफ आता था। अब लोग तो इंतजार में थे कि इमाम अली मकाम आ रहे हैं, इमाम मुस्लिम ने खत लिख दिया, रोजाना इंतजार करते थे कि कब आएंगे, कोई फोन का तो सिलसिला था नहीं, कोई फैक्स व्हाट्सएप कोई ऐसा सिलसिला था नहीं कि खबर आ जाती, वो तो इंतजार ही कर रहे थे। तो इसने सिया लिबास सिया अमामा पहना, हिजाजी लिबास पहना, ऊंट पर सवार हुआ और 20-25 आदमियों को साथ लेकर अपनी बाकी फौज को वहीं रोका। 20-25 आदमियों को साथ लेकर जैसे कि काफिला आ रहा और हिजाज से आ रहा है उसी रास्ते से ये कूफे में दाखिल हुए, और जब कूफे में दाखिल हुआ तो लोगों ने देखा मरहबा या इब्ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मरहबा या शहजादा रसूल जिगर गोशे बतूल, जो जो उनके अकीदा थी मोहब्बत थी मुख्तलिफ अलकाबाद से इमाम हुसैन को पुकार रहे और सब आ गए चारों तरफ से। ये ऊपर बैठा रहा, अंधेरा था, लोग पहचान नहीं सके, सब करीब आए, ये बिल्कुल खामोश रहा, चलता रहा चलता रहा, चलते चलते दारुल इमारत गवर्नर हाउस जो था वहां पहुंच गया। नोमान बिन बशीर जो कूफे के गवर्नर थे उन्होंने देखा कि ये इमाम आ रहे हैं, उनको भी हालात पता थे कि इमाम मुस्लिम आ चुके, उन्होंने खत भी लिख दिया, 18,000 ने बैत कर दी। उसने देखा कि इमाम दारुल इमारत की तरफ आ गए दरवाजे पर, तो वो दारुल इमारत की छत पे चढ़ गए नोमान बिन बशीर और वहीं से कहा इब्ने रसूल सल्लल्लाहु अलैहि वसल्लम हालात ठीक नहीं है, आप यहां ना आए, मैं हर किसी हुकूमत आपके हवाले नहीं करूंगा। वो ये समझे कि शायद ये गवर्नर हाउस पे कब्जा करेंगे और उसके बाद बैत करेंगे और हुकूमत पे कब्जा कर लेंगे। इसने कहा बदबख दरवाजा खोल, जैसे ही ये बोला तो लोगों ने आवाज पहचान ली और सब हट गए, ये तो इमाम हुसैन नहीं है, ये तो इब्ने मरजाना है। इब्ने मरजाना इसका लकब था और इसका नाम था उबैदुल्ला इब्ने जियाद। सब चले गए, अरे हम तो इस शुबे में आए थे कि शहजादा रसूल आए जिगर गोशे बतूल, ये तो कोई और है, ये तो वो बदबख्त है। सब चले गए, नोमान बिन बशीर ने दरवाजा खोला, ये अंदर गया, इसने दरवाजा बंद कर लिया और पर्चा दिखा दिया, तुम्हें माजूल किया गया, मुझे बनाया गया। दूसरे दिन इसने सुबह उठकर कूफे के बड़े बड़े रुआसा जो थे, उमरा थे, उन सबको बुलाया और बताया कि देखो यजीद ने मुझे मुकर्रर किया है, नुमान बिन बशीर को माजूल कर दिया, अब मैं गवर्नर हूं और जानते हो मैं बड़ा सख्त आदमी हूं, अगर किसी ने हुकूमत वक्त अमीरुल मोमिनीन यजीद की मुखालफत की तो हम उनके बच्चों को नेजों पर उछाल देंगे, उनके सर कलम कर देंगे, उनके जिस्मों को कूफे की गलियों में घसीटा जाएगा और उनका मालो असबाब लूट लिया जाएगा। जरा सी धमकी दी, वो मोहब्बत करने वाले, वो दावा करने वाले, वो वफादारी करने वाले सब फिसल गए, सारे दावे खत्म हो गए। खबरदार जो किसी ने मुस्लिम का साथ दिया, उन्होंने कहा अच्छा, उन्होंने कहा तुम भी जाओ और जहां जहां तक तुम्हारा असर रसूख है, वो बड़े बड़े उमरा थे ना, जहां तक रसूख मेरी बात पहुंचा दो, और अगर किसी ने इनकार किया तो फिर देखना मैं उसके साथ क्या हशर करूंगा। अमीर मोमिनीन यजीद की फौजें वहां से रवाना हो चुकी हैं, जो अनकरीब यहां पहुंचेंगी और फिर देखना कि तुम्हारे साथ क्या हशर किया जाए। वो सब डर गए, अपने घरों पर गए, वहां जाकर उन्होंने बताया, जहां जहां थे वहां बताया, लोग पीछे हटना शुरू हो गए, सब पीछे हटना शुरू हो गए। एक वक्त वो आया कि इमाम मुस्लिम के साथ 18,000 ने बैत की थी बल्कि इससे ज्यादा, और बाद रिवायत में यह आया कि 40,000, और एक वक्त वो आया कि कोई भी आपके पास नहीं, सब के सब गायब हो गए। अब इमाम मुस्लिम के लिए कोई जगह नहीं कि कहां जाएं, आप बिल्कुल तने तनहा कूफे में, जहां भी जाते हैं दरवाजा बंद, कोई भी अंदर लेने के लिए तैयार नहीं, अपनी मौत का डर है, हमारे बच्चों को कत्ल कर दिया जाएगा, हमारा माल लूट लिया जाएगा, हमारा सर कलम कर दिया जाएगा। वो मोहब्बत के दावे जितने भी थे जरा सी देर में काफूर हो गए, खत्म हो गए। हजरत इमाम मुस्लिम बिन अकील रदियल्लाहु ताला अन्हु, एक मुहिब अहले बैत जिनका नाम था हानी बिन उरवा, इनका मजार भी कूफे में इमाम मुस्लिम के करीब ही है, हानी बिन उरवा, वहां चले गए। हानी ने आपको देखा, कहा आपका इस तरह आना तो मुझे नागवार हुआ, लेकिन बहरहाल आप अहले बैत से हैं, रसूलुल्लाह की औलाद से हैं, दूसरी बात यह कि मेहमान भी हैं, मेहमान घर में आए तो उसे निकाला नहीं जाता, लिहाजा आप ठहर जाइए, अगर आप मुझसे इजाजत लेते तो मैं आपको इजाजत नहीं देता। फरमाया मैं कहां जाऊं, मेरा कोई दर नहीं, कोई घर नहीं, सबने दरवाजे बंद कर लिए, तो मुहिब्बे अहले बैत हूं, मैं तुम्हारे पास आया हूं। कहा ठीक है, जब आप घर में दाखिल हो गए हैं तो अब मैं आपको नहीं निकालूंगा, अब आप घर में कायम करें। उधर इब्ने ज़ियाद ने जब ये देखा कि सूरत हाल पलट गई तो बड़ा खुश हुआ, उसको सारी इत्तला मिली कि सबने इमाम मुस्लिम का साथ छोड़ दिया और वो तने तनहा है, इधर उधर घूम रहे हैं। उसने फौरन सिपाहियों को दौड़ाया कि जहां भी मिले पकड़ कर ले आओ। सिपाही गए, चारों तरफ देखा, इधर उधर घूम के वापस आ गए, कहीं सुराग ना मिला। उनकी तलाश में लोगों को दौड़ाया, सिपाहियों को दौड़ाया, लेकिन कहीं खबर ना मिली। हानी बिन उरवा की हजरत मुस्लिम बिन अकील कयाम फरमा था। फिर इब्ने ज़ियाद ने एक चाल चली, उसका एक गुलाम था माकल, उसको 3,000 दिरहम दिए, कहा देखो मुस्लिम इसी शहर में हैं कूफे में और कहीं छुपे हुए, हमें उनका पता लगाना। उसकी सबसे अच्छी तरकीब यह है कि तुम मस्जिद में जाओ और जाकर बैठ जाओ, मस्जिद से ऐसे लोगों का पता मिलेगा, वहां तुम्हें कोई ना कोई आदमी मिल जाएगा और उससे कहना कि मुझे ये नजराना उनको पेश करना है, मैं मुहिब्बे अहले बैत हूं, मुझे हजरत मुस्लिम से मिलना है, कोई ना कोई तुम्हें पहुंचा देगा, हमारा मामला हल हो जाएगा, हमें पता चल जाएगा कि वो कहां है। माकल ने यह किया कि 3,000 दिरहम लिए और उसके बाद वो रवाना हो गया, एक मस्जिद में जाकर बैठ गया। एक बुजुर्ग थे जिनका नाम था मुस्लिम बिन औसजा, वो नमाज के बाद कुछ अपने औराद वज़ाइफ पढ़ते थे और वो हजरत मुस्लिम बिन अकील रदियल्लाहु ताला अन्हु की बैत कर चुके थे और उनका आना जाना हानी बिन उरवा के यहां भी था। ये जाकर बैठ गया, इसने देखा कि ये बुजुर्ग बैठे रहते हैं, ये भी नमाज पढ़ के बैठा रहा। जब देखा कि काफी देर वो बैठे रहे, औराद वज़ाइफ से फारिग हुए, इसने जाकर उनको सलाम किया, उन्होंने जवाब दिया, कहा मैं शामी गुलाम हूं, मुल्क शाम से आया हूं और मुझे ये पता चला है कि अहले बैत से कोई बुजुर्ग कूफे में आए हुए हैं, लोगों ने उनके हाथ पे बैत की है, मैं उनकी जियारत करना चाहता हूं लेकिन मुझे उनका पता नहीं मिल रहा कहाँ है। अब मेरे पास ये कुछ नजराना भी है, ये भी मैं उनको पेश करना चाहता हूं। अब जाहिर है बुजुर्ग तो सीधे साधे होते हैं, उसकी बातों में आ गए। उन्होंने कहा बेचारा कोई आया, उसको लेकर सीधे पहुंचे हानी बिन उरवा के घर, हजरत मुस्लिम बिन अकील रजी अल्लाह तआला उनसे मिलवा दिया। इसने जाकर दस बूसी की, बड़ी अकीदत मोहब्बत का इजहार किया और वो 3,000 दिरहम हजरत मुस्लिम को पेश किए। आपने एक आदमी को दिए, कहा जाओ इससे असला वगैरह हथियार, तीर तलवारें वगैरह जो भी हैं वो खरीद लो। अब इसने जाकर इब्ने ज़ियाद को बता दिया कि हजरत मुस्लिम इस जगह हैं, हानी बिन उरवा। उसने कहा ठीक है, अभी तुम जरा और काम करो। रोजाना सबसे पहले आता था और रात को सबसे आखिर में जाता, सारा दिन उनके पास रहता था और जो जो बातें होती थी वो जाकर इब्ने ज़ियाद को बता देते। जब से हजरत मुस्लिम हानी बिन उरवा के यहां आए तो हानी बिन उरवा ने इब्ने ज़ियाद के पास जाना छोड़ दिया, हालांकि ये उसके दोस्त भी थे। उसने एक आदमी को भेजा, हानी से कहो कि मुझसे मिले, मेरे पास क्यों नहीं आया? इन्होंने कहा मैं बीमार हूं, मैं चल फिर नहीं सकता, इस वजह से नहीं आया, सेहत हो जाएगी तो मैं आ जाऊंगा। उनको खतरा था कि मैं जाऊंगा और ये सवाल करेगा कि मुस्लिम कहां है और मुझे झूठ बोलना पड़ेगा कि मेरे यहां नहीं है। उसने फिर किसी तरकीब से हानी बिन उरवा को बुलाया और बुलाकर जब आप दारुल इमारत में पहुंचे, आपने सलाम किया तो इब्ने ज़ियाद ने जवाब नहीं दिया। आप जाकर खड़े हुए, उसने कहा हानी ये क्या बात है, हुकूमत वक्त के खिलाफ तुम्हारे घर में स्कीमें बनती हैं, असलाह खरीदा जाता है, अमीर उलमोमिनीन यजीद के खिलाफ बातें हो रही हैं, हुसैन बिन अली की मुआफ़िकत में सारी बातें हो रही हैं, बैत की जा रही है, क्या मसला है? उन्होंने कहा नहीं ऐसा नहीं है। कहा ऐसा नहीं है? उसने इशारा किया, वही गुलाम सामने आकर खड़ा हो। अब जब हानी बिन उरवा ने उस बदबख्त को देखा, उनके होश उड़ गए। अरे ये तो वही है जो रोजाना आता है, ये जासूस था, हम तो समझे बड़ा अकीदतमंद था। कहा क्या कहते हो अब तुम, ये कौन है, इसको पहचानते हो? मामला तो खुल चुका था, समझ गए कि ये इब्ने ज़ियाद का जासूस था, रोजाना आता था और इसने बताया है। जब हानी बिन उरवा ने देखा कि मामला खुल गया, बस आपने कहा हाँ ठीक है, मुस्लिम मेरे यहां हैं, मैं लेकिन मैंने उनको बुलाया नहीं है, वो खुद आ गए हैं, अगर वो मुझसे आने से पहले इजाजत लेते तो मैं उनको मना कर देता, लेकिन क्योंकि शहजादा रसूल है, सरकार के खानदान से उनका ताल्लुक है, तो मैं कैसे उनको वापस करता। जब घर में आ गए, अब मेरी गैरत ने गवारा न किया कि मैं खानदान नबूवत के एक फर्द को अपने घर से निकालूं, और दूसरी बात यह कि मेहमान जब घर में आ जाए तो उसे निकाला नहीं जाता, बस इस वजह से मैंने, और अगर तुम कहते हो तो फिर मैं अभी जाता हूं उनको मना कर देता हूं। उसने कहा नहीं, जाने की तो मोहलत ही नहीं है, अभी बताओ अभी क्या करना है। हानी बिन उरवा ने कहा तुम ऐसा करो मेरे हवाले कर दो। कहा नहीं तेरे हवाले तो नहीं करूंगा, मुझे पता है कि तू उनके साथ क्या करेगा। हां मैं जो कुछ करूं लेकिन तुम मुस्लिम को मेरे हवाले करो, उनका मैं नहीं करूंगा। इसी बात पर तकरार हुई और उसने डंडा लेकर हानी बिन उरवा के नाक पे मारा, उनकी नाक की और पेशानी की हड्डी तोड़ी और मुसलसल डंडे मारता रहा, यहां तक कि खून से उनके कपड़े जो थे वो तरबतर हो गए। फिर एक सिपाही ने उनको पीछे किया, उन्होंने एक सिपाही की तलवार पर हाथ रखा कि उससे खींच ले, सिपाही ने हाथ झड़क दिया। इब्ने ज़ियाद ने कहा इसने तो अपना खून भी मुबाह कर लिया, इसको ले जाओ और अभी जाकर इसका सर कलम करो। उधर हानी के लोगों को पता चला, जो उनके कबीले वाले थे वो सारे के सारे जमा हो गए। हजरत मुस्लिम बिन अकील को पता चला, आपने लोगों को पुकारा, जिनमें थोड़ी सी गैरत थी वो फिर सारे जमा हुए, यहां तक कि 40,000 जमा हो गए। इमाम मुस्लिम सबको लेकर दारुल इमारत पहुंचे और उसका मुहासरा कर लिया। अब इब्ने ज़ियाद घबराया कि यह अचानक तब्दीली कैसे आ गई, ये 40,000 कहां से आ गए और सब इंतकाम इंतकाम की सदा बुलंद कर रहे हैं। हमें पता चला है कि हमारे कबीले के सरदार हानी बिन उरवा को कत्ल किया गया है, हम इंतकाम लेंगे। और हानी उस वक्त जिंदा थे। इब्ने ज़ियाद ने फिर एक चाल चली और काजी साहब थे उनसे कहा कि दारुल इमारत की छत पे चढ़ जाएं और वहां जाकर कहें कि नहीं मैंने खुद देखा है वो जिंदा हैं, ऐसा कोई मसला नहीं, तुम्हें गलत खबर मिली, तुम सब वापस चले जाओ। उन्होंने छत पे चढ़ के कह दिया, वो जितने भी थे वो सब के सब वापस चले गए। लोगों ने इमाम मुस्लिम से कहा कि इस वक्त है आप हमला कर दें, ये जितने भी आपके साथ आए इनको हुक्म देंगे हमला करें, ईंट से ईंट बजा देंगे दारुल इमारत की, अभी इब्ने ज़ियाद को खत्म कर देंगे और सारा मामला साफ हो जाएगा, फिर हुसैन आ जाएंगे सब उनकी बैत कर लेंगे, सब खत्म हो जाएगा मसला। फरमाया नहीं, हम अपनी तरफ से पहल नहीं करेंगे, हम अपनी तरफ से पहल नहीं करेंगे, अगर उधर से पहल होगी तब हम जवाब देंगे। बाहर सूरत वो लोग सब मुंतशिर हो गए, इमाम मुस्लिम जो थे वो फिर वहां से वापस आ गए। उधर हानी बिन उर्वा को बेदर्दी के साथ शहीद किया गया और उनके जिस्म को दारुल इमारत से फेंक दिया। अब इब्ने ज़ियाद ने कहा कि किसी तरह भी मुस्लिम को यहां लाया जाए। अब हानी बिन उर्वा शहीद हो गए थे, आप उनके घर से निकले, अब कहां जाएं, गलियों में घूमते घूमते एक जगह पहुंचे, देखा कि रात का वक्त है, एक बूढ़ी औरत अपने दरवाजे पर बैठी है। आपने उससे पूछा माई पानी चाहिए, उसने पानी लाकर दे दिया, आपने पी लिया और पीकर वहीं खड़े रहे। उसने कहा खड़े क्यों, जाओ अपने घर, खामोश रहे। फिर उसने यही कहा, तीसरी मर्तबा जब उसने कहा, फरमाया मैं कहां जाऊं, मेरा ना कोई दर है ना कोई घर, कौन हो तुम, कहा मैं मुसाफिर हूं, मैं मुस्लिम बिन अकील हूं। उसने कहा अरे मुस्लिम बिन अकील, आप शहजादा है रसूल, आइए आप मेरे घर में तशरीफ लाए। अपने घर ले गई और एक बिस्तर बिछा दिया, खाना लाकर रखा, आपने खाना नहीं खाया। कहा मैं तो अपने बेटे के इंतजार में बैठी थी, सुबह से गया है अभी तक आया नहीं। थोड़ी देर के बाद उसका बेटा आया जो नहायत बदबख्त था, शराबी था और शराब के नशे में ही धुत था। अंदर आया, माँ ने उसको बिठाया, खाना खिलाया, माँ को बार बार कमरे में आते जाते देखा, पूछा कौन है इस कमरे में। पहले तो माँ ने छुपाया, लेकिन मैंने सोचा कि ये बेटा है, इसको मैं बता दूंगी, आगे किसी को नहीं बताया। कहा मुस्लिम बिन अकील हैं, खानदान रिसालत से उनका ताल्लुक है, सबने उनका साथ छोड़ दिया, वो इस तरह घूम रहे थे, मैंने उनको बुला लिया। उधर इस बुढ़िया को पता नहीं था कि इब्ने ज़ियाद ने इनाम रख दिया था, जो मुस्लिम की खबर देगा जिंदा या मुर्दा हमारे पास लाएगा, एक घोड़ा दिया जाएगा, एक जोड़ा दिया जाएगा और इतने हजार दिरहम या दिनार उसको दिए जाएंगे। बस ये चीज उसके जहन में गर्दिश करने लगी और सोचने लगा, लालच आ गई। सुबह उठा और जाकर उसने इब्ने ज़ियाद को खबर कर दी कि वो तो हमारे घर हैं। इब्ने ज़ियाद ने फौरन सिपाहियों को भेजा, वो सिपाही आ गए, घर में घुसे, इमाम मुस्लिम ने तलवार निकाली और उन सबको बाहर कर दिया। दूसरी मरतबा घुसे, फिर बाहर कर दिया, तीसरी मरतबा आप खुद बाहर आ गए, तने तनहा आपने मुकाबला किया, वो 10 थे, आप अकेले थे, अकेले भी मुकाबला किया, किसी को जख्मी कर दिया, किसी का हाथ तोड़ दिया, वो सब के सब भागे और कहा अरे ये तो शेर नर है, शेर का बच्चा शेर, ये तो इस तरह हम लड़ते रहे तो सबको खत्म कर देगा। फिर एक आदमी को लेकर आए, उसने बड़े तरीके से बात की, कहा नहीं ऐसा करें कि लड़े नहीं, हम आपको अमान देते हैं और इसी लड़ाई में आपके चेहरे पर तलवार पड़ी तो ऊपर का और नीचे का होंठ जख्मी हो गया और ऊपर के दांत हिल गए, खून बहने लगा। उसने कहा मैं आपको अमान देता हूं, आप तलवार रख दें। आपने तलवार रख दी, उसने तलवार उठा ली। फरमाया बस ये पहला धोखा है जो मेरे साथ हुआ है, अब तलवार मुझसे छिन गई, अब मुझे नहीं पता कि तुम्हारी अमान कैसे होगी। उसने कहा नहीं नहीं मेरी अमान है, आप चले इब्ने ज़ियाद के पास। आपको लेकर इब्ने ज़ियाद के पास गए, दारुल इमारत के दरवाजे पर एक मटका रखा था जिसमें ठंडा पानी था। एक आदमी से कहा कि पानी दो, कहा नहीं तुम्हारे लिए पानी नहीं है, ये पानी तो और लोगों के लिए। दूसरे ने उसको तरस आया, उसने कहा नहीं मैं पानी देता, उसने प्याला भर के इमाम मुस्लिम को दिया। जब प्याला होठों के करीब आया तो खून उसमें टपक गया और सारा पानी खून खून हो। आपने पानी फेंक दिया, उसने दोबारा भर के दिया, जब दोबारा करीब लाए तो दो दांत जो हिल रहे थे वो प्याले में गिर गए। आपने फरमाया अब हमारे मुकद्दर में दुनिया का पानी नहीं है, अब तो नाना जान के हाथों से हौज़े कौसर का जाम पिएंगे। बस उसके बाद दारुल इमारत में दाखिल हुए, उसने जाकर इब्ने ज़ियाद से कहा ये हैं मुस्लिम बिन अकील और मैंने इनको अमान दी है। इब्ने ज़ियाद ने कहा तू कौन है अमान देने वाला, अमान देने वाला तो मैं हूँ। उसने कहा नहीं मैंने अमान दी है, कहा इसका भी सर कलम कर दो और मुस्लिम से तो हम बात करेंगे। जब आप वहां पहुंचे उसने आपकी शान में गुस्ताखियां की और निहायत गुस्ताखी के साथ आपसे बात की। آپ نے فرمایا ٹھیک ہے مجھے پتا ہے کہ مجھے قتل کیا جائے گا، میری تین وصیتیں ہیں، میرے اوپر کئی سو درہم ایک آدمی کا قرض ہے، تو میرا یہ گھوڑا اور تلوار بیچ کر میرے قتل ہونے کے بعد یہ قرض اتار دینا۔ دوسری وصیت یہ ہے کہ یہ لوگ میرا سر کاٹ کے تو یزید کے پاس بھیجیں گے یا کہیں بھی کریں، لیکن میرا جو جسم ہے اسے کسی بھی مناسب جگہ دفن کر دیں۔ اور تیسری وصیت یہ ہے کہ خدا کے لیے حسین کو کسی طرح خبر کر دو کہ وہ کوفے نہ آئیں، حالات بگڑ چکے ہیں، کوفے والے بے وفا ہو چکے۔ ابن زیاد کو یہ بتایا گیا، اس نے کہا ہم کون ہیں اس کی وصیت پوری کرنے والے؟ ارے گھوڑا اور تلوار تو ہم رکھیں گے، ہم کون ہیں اس کا قرض اتارنے والے؟ اور رہا جسم کو دفن کرنے کا معاملہ، یہ نہیں ہو سکتا، اس کے جسم کو کوفے کی گلیوں میں گھسیٹا جائے گا تاکہ لوگوں کے لیے عبرت ہو کہ حکومت وقت سے جو ٹکر لیتا ہے اس کی سزا یہ ہوتی۔ اور جہاں تک حسین کو خبر کرنے کا معاملہ ہے، ان کو روکنے کا معاملہ ہے، ہم روکنے والے کون ہیں؟ ہم تو ان کو بلانا چاہتے ہیں، ہم تو ان کو بلا کر بغاوت کی سزا دینا چاہتے ہیں، اس کی کوئی بات نہیں مانو اور لے جاؤ اس کو دارالعمارت کی چھت پر۔ حضرت مسلم بن عقیل رضی اللہ تعالی عنہ، آپ نے دیکھا آپ کی آنکھوں سے آنسو جاری ہو گئے، یہ ساری باتیں سنی، جلاد نے کہا تم نے بغاوت کی اور اب بغاوت کی سزا مل رہی ہے تو تم رو رہے ہو؟ فرمایا نہیں، میں اس سے نہیں رو رہا۔ شاعر نے اپنے انداز میں بیان کیا، امام مسلم نے کہا، کہا مسلم نے میں روتا نہیں، رونا تو اس کا ہے، حسین ابن علی کو میں نے خط لکھ کر بلایا ہے، چلا دنیا سے میں، کعبے سے وہ اب چلنے والے ہیں، چلا دنیا سے میں، کعبے سے وہ اب چلنے والے ہیں، یہ رونا ہے کہ احکام میں قضا کب ٹلنے والے ہیں، یہ رونا ہے کہ احکام میں قضا کب ٹلنے والے ہیں، مجھے آتا ہے رونا اس قیامت خیز منظر پر، مصیبت آئے گی میری وجہ سے آل اطہر پر، مصیبت آئے گی میری وجہ سے آل اطہر پر۔ میں اس لیے نہیں رو رہا کہ تو تلوار لیے کھڑا ہے اور میرا سر اتارنا چاہتا ہے، میں موت سے نہیں ڈرتا، میں تو شہادت کی تمنا کرتا ہوں، رو اس لیے رہا ہوں کہ حسین کو خط لکھ دیا ہے، میں دنیا سے چلا اور وہ کعبے سے چلنے والے، کعبے سے چلنے والے ہیں، اور جب وہ یہاں پہنچیں گے تو مجھے اندازہ ہے کہ یہ بدبخت ان کے ساتھ کیا کرے، جو میرے ساتھ سلوک ہوا یہ ان کے ساتھ بھی یہی کرے، اس وجہ سے میں رو رہا ہوں۔ اب میری وجہ سے اولاد رسول پر یہ پریشانی آئے گی کہ میں نے خط لکھا ہے، اس وجہ سے میں رو رہا ہوں۔ ابھی آپ نے یہی کہا تھا کہ جلاد آگے بڑھا، بے دردی کے ساتھ آپ کا سر تن سے جدا کر دیا اور سر انور کو اور جسم مقدس کو دارالعمارت کی چھت سے پھینکا کے ہڈیاں چور چور ہو گئی، اور اس کے بعد کوفے کی گلیوں میں گھسیٹا گیا۔ ادھر امام علی مقام سیدنا امام حسین رضی اللہ تعالی عنہ، خط ملتے ہی روانگی کی تیاری شروع کر دی۔ حضرت مسلم بن عقیل رضی اللہ تعالیٰ عنہ کو بھیجنے کا مقصد یہی تھا کہ یہ وہاں جا کے حالات دیکھیں اور میری بیعت لیں، جب حالات سازگار ہوں یہ خط لکھ دیں، ہم آ جائیں گے۔ تو جب خط مل گیا اور خط میں لکھا تھا کہ بھائی حالات سازگار ہیں، 18,000 نے بیعت کر لی، ابھی سلسلہ مزید جاری ہے، آپ تشریف لے آئیے، تب ظاہر ہے جب خط مل گیا تو اب رکنے کا کوئی جواز نہیں تھا۔ امام علی مقام نے تیاری شروع کی، اہل بیت کا قافلہ تیار ہوا اور آپ مکہ معظمہ سے روانہ ہو گئے۔ منزل با منزل سفر کرتے کرتے مقام حاجر پر پہنچے. آپ نے اپنا ایک خادم جس کا نام تھا قیس بن مسہر السیداوی، اس کو اپنا ایلچی بنا کر کوفے بھیجا، خود باہر ٹھہر گئے، تم جاؤ اور کوفے کے حالات معلوم کر کے. جب یہ وہاں پہنچا ادھر ابن زیاد کو پتہ چل گیا، اس کو تو حالات پتہ نہیں تھے. جب یہ کوفے میں داخل ہوا، ابن زیاد کے جاسوس کارندے سپاہی جو بھی تھے انہوں نے اس سے پوچھا، اس نے کہا میں امام علی مقام کا ایلچی ہوں، میں حالات کا جائزہ لینے آیا ہوں. انہوں نے پکڑ کے ابن زیاد کے سامنے پیش کر دیا. ابن زیاد نے فوراً حکم دیا اس کا سر قلم کر دو اور اس کی لاش کو کوفے کی گلیوں میں گھماؤ. یہ پہلا عاشق امام حسین پر قربان ہو گیا، ان کا خادم. امام علی مقام سفر کرتے کرتے مقام حاجر سے آگے بڑھے، تمام اہل قافلہ اہل بیت کے افراد آپ کے ساتھ. جب آپ مقام ثعلبہ پر پہنچے تو آپ کو حضرت مسلم اور ہانی بن عروہ کی شہادت کی خبر ملی. حیران ہوئے، یہ کیا ہوا؟ ابھی تو ہمیں ان کا خط ملتا ہے کہ حالات سازگار ہیں، 18,000 نے بیعت کر لیا، آپ تشریف لے آئیں، اور ابھی تم یہ بتا رہے ہو کہ ان کو شہید کر دیا گیا ہے، ہانی بن عروہ کو شہید کر دیا گیا، ان کی لاشوں کو کوفے کی گلیوں میں گھسیٹا جا رہا ہے، یہ کیا بات ہوئی؟ حیران ہوئے. جس دم یہ سنا شاہ نے مسافر کی زبانی، آنکھوں سے بہے اشک جگر ہو گیا پانی. فرمایا کہ راحت میں ہماری خلل آیا، منزل پہ نہ پہنچے کہ پیام اجل آیا. ابھی تو ہم منزل پہ بھی نہیں پہنچے، ابھی سے یہ کیا بات ہو گئی؟ حیران ہوئے، پریشان ہوئے. پھر آپ نے اس وقت اپنے جتنے بھی قافلے والے تھے، جس میں اہل بیت کے افراد بھی تھے، دیگر آپ کے غلام آپ کے خادم وہ بھی تھے، محبت کرنے والے عقیدت رکھنے والے بھی تھے جو آپ کے ساتھ ہو گئے تھے، وہاں پہنچ کر امام علی مقام نے خطاب فرمایا. فرمایا سنو، اب حالات تبدیل ہو چکے. ہم جب چلے تھے اور مسلم کا خط ملا تھا، اس میں جو کچھ لکھا تھا، تم سمجھ رہے ہو کہ اب حالات بالکل برعکس ہو چکے ہیں. مسلم کو، ہانی بن عروہ کو شہید کر دیا گیا ہے. لہذا اب میں تم سے صرف ایک بات کہتا ہوں، اس قافلے میں جتنے افراد ہیں، جو بھی یہاں سے واپس جانا چاہے میری طرف سے اجازت، جا سکتا ہے، میری طرف سے اس پر کوئی ملامت نہیں ہے، اور نہ میری طرف سے کوئی گرفت ہے، نہ میں اس کو روکوں گا، بلکہ میں تمہیں آگاہ کر رہا ہوں کہ یہ حالات ہو چکے ہیں، اب آگے جو حالات سنگین ہوں گے اس کی سنگینی میں جانتا ہوں، لہذا میں تم سے کہتا ہوں جو بھی جانا چاہے بخوشی چلا جائے، میری طرف سے اجازت ہے، میں کسی کو کچھ نہیں کہوں گا. لیکن وہ سچے محب اہل بیت تھے، انہوں نے کہا حسین اس مشکل میں آپ کو چھوڑ دیں تو قیامت میں رسول اللہ کو کیا منہ دکھائیں، میرے نواسے کو اس مشکل میں تم نے چھوڑ دیا؟ نہیں، حالات جیسے بھی ہوں گے، جہاں آپ کا پسینہ گرے گا، خدا کی قسم اپنا خون بہا دیں گے، اپنے خون کا آخری قطرہ تک آپ پر نثار کریں گے، ہم قربان ہو جائیں گے، کیسے بھی حالات ہو آپ کا ساتھ نہیں چھوڑیں گے. یہ تھے صحیح محب اہل بیت، اور وہ جن کو ذرا سا ڈرایا دھمکایا، ان کی وفائیں بے وفائی میں تبدیل ہو گئی، اولاد رسول کو چھوڑ دیا. آپ نے ان کی گفتگو سنی اور ان کو دعائیں دی. ایک روایت کے مطابق حر بن رہائی آپ کو گرفتار کرنے کے لیے آئے، اور انہوں نے آ کر کہا کہ امام، آپ نے فرمایا کیسے آئے؟ کہا مجھے بھیجا گیا کہ آپ کو گرفتار کر لوں. بھائی ہمارا قصور کیا ہے؟ ہمیں کیوں گرفتار کیا جا رہا ہے؟ ہم نے کون سا گناہ کیا؟ کون سا جرم کیا؟ کہا مجھے نہیں پتا، مجھے کہاں گئے کہ امام کو گرفتار کر کے لیا، لیکن میں ایسا نہیں کروں گا، میں آپ کو مہلت دیتا ہوں، آج رات آپ چلے جائیں، सुबह होगी मैं जाके कह दूंगा मुझे इमाम मिले नहीं, या कोई भी बात कर दूंगा, आप यहां से चले जाएंगे बखैर आफियत किसी भी मंजिल की तरफ। फरमाया ठीक है। सवारियों पर काफले वाले सवार हो गए, सारी रात चलते रहे चलते रहे, सुबह हुई तो उसी मकाम पर थे जहां से चले। हुर ने पूछा कि हजरत गए नहीं? फरमाया गए तो थे लेकिन जा नहीं सके। चले आज रात चले जाए। दूसरी रात भी इसी तरह हुआ, तीन रात इसी तरह सवारियां चली, सुबह होती थी तो उसी मकाम पर पाते थे जहां से चले। जब तीसरी रात ऐसा हुआ तब इमाम अली मकाम ने गुजरने वाले से पूछा, जहां पर हम खड़े हैं इस जगह का नाम क्या है, इस मकाम का नाम क्या? उसने कहा इसका नाम है करबला। जू ही लफ्ज करबला सुना इमाम अली मकाम ने फरमाया, सच फरमाया था हमारे नाना जान ने, हुसैन की शहादत का करबला होगी। अगर ये वाकई करबला है तो अब हम यहां से वापस नहीं जा सकते, अब तो इसी को बसाना है, इसी को अपने खून से सजाना है, यहीं बड़े खेमे लगा लो, यही हमारी शहादत का है। किसी ने जब वतन पूछा तो यूं हजरत ने फरमाया, मदीने वाले कहलाते थे अब हैं करबला वाले, मदीने वाले कहलाते थे अब हैं करबला वाले। मदीने वाले करबला पहुंच चुके थे। दो मुहर्रम अल हराम 61 हिजरी बरोज जुमेरात, मैं अहलो अयाल व अहबाब, इमाम अली मकाम ने उस मकाम पर कदम रखा और जब पता चला कि ये करबला है तो वहीं पर अपने खेमे गाड़। इब्ने साद 3 मुहर्रम को 4,000 फौज के साथ इमाम के मुकाबले पर आया और उसने एक सिपाही से कहा कि जाओ हुसैन से पूछो कि वो क्यों आए। लेकिन वो नहीं गया, इसलिए नहीं गया कि खत लिखने वालों में वो भी शामिल था, जिसको भेज रहे थे वो भी शामिल था, सबने खत लिखे थे ना, आप आइए हम आप पर कुर्बान है, निसार है, अपनी जान कुर्बान कर देंगे। उनका मुंह इस काबिल नहीं था कि इमाम अली मकाम के पास जाते। इन्होंने आकर अपनी फौज 4,000 अफराद पर मुश्तमिल थी इब्ने साद की जो फौज थी, जो दस्ता था, वो सामने खड़ा कर दिया। इधर इमाम के खेमे लगे हुए, उधर ये लोग हैं। फिर इब्ने साद को इब्ने जियाद का खत मिला जिसमें यह हुक्म था कि इमाम हुसैन और उनके रुफका पर नहर फुरात का पानी बंद कर दिया जाए। तुम चंद सिपाहियों को भेजो जो नहर और इमाम के दरमियान हाइल हो जाए और एक कतरा भी उनके खेमे तक न जाने पाए। गौर करो किस पर पानी बंद किया था, जिसका नाना साकी कौसर था, जो अपने हाथ से सबको जाम पिला रहे, उनके नवासे पर पानी बंद किया। हाकिम का ये हुक्म था पानी बशर पिए, घोड़े पिए, ऊंट पिए, अहले हुनर पिए, सब चरिंदों परिंद पिए, मना न कीजियो पर फातिमा के लाल को पानी न दीजियो। सब पानी पी सकते हैं, चरिंद परिंद हैवान इंसान, कौन नहीं पी सकता? हुसैन बिन अली, उनके रुफका, उनके अहले बैत अतहार, इन पर पानी बंद है और सब पानी पी सकते हैं। जरा सा गौर कीजिए, मैं सोचने लगा क्या हुसैन का इख्तियार नहीं था कि दरिया फरात को हुक्म देते तो बहता हुआ हुसैन के खेमे तक आ जाता। मेरा ईमान ये कहता है, मेरा विज्ञान ये कहता है, हुसैन बाइख्तियार नाना के बाइख्तियार नवासे थे, अगर दरिया फरात को हुक्म देते तो वो बहता हुआ हुसैन के खेमे तक आ जाता, या फिर अपना कदम मारते तो जमीन से पानी के चश्मे जारी हो जाते। लेकिन नहीं, इख्तियार होने के बावजूद ऐसा नहीं किया। क्यों? मर्ज़ी ए मौला अज़हमा औला, जो अल्लाह की रजा वो हमारी रजा। अरे जिनके नाना की ये शान थी کہ جب ایک مقام پر قافلہ رکا, پانی ختم ہو گیا, صحابہ عرض کرتے ہیں یا رسول اللہ صلی اللہ علیہ وسلم پانی نہیں, وضو کے لیے چاہیے, وضو نہیں تو نماز کیسے ہوگی, پینے کے لیے چاہیے. آقا دو جہاں صلی اللہ علیہ وسلم نے فرمایا کسی کے پاس تھوڑا سا پانی ہو تو لے آئے. ایک کٹورے میں تھوڑا سا پانی تھا, اللہ کے حبیب علیہ الصلوۃ والسلام نے رحمتوں برکتوں والے ہاتھ اس میں ڈال دی. صحابہ کہتے ہیں ہم نے دیکھا سرکار کی انگشت مبارک کے درمیان سے پانی کے چشمے جاری ہو گئے. کہا جتنا پانی چاہیے لے لو. صحابہ نے پانی پینے کے لیے لیا, وضو کیا اور بعد میں دیکھا پیالے میں اتنا ہی تھا جتنا پہلے. ارے رسول اللہ کی تو یہ شان تھی, تو کیا ان کے نواسے کا اختیار نہیں تھا؟ یقیناً وہ با اختیار, نانا کا با اختیار نواسا تھا. وہ چاہتے تو پیر مارتے پانی کے چشمے جاری ہو جاتے, لیکن وہ جانتے تھے مرضی مولا از ہما اولا, جب رب کی رضا یہی ہے تو پھر حسین کی رضا بھی یہی. پانی بند ہو گیا اور غور کرو پانی کے بغیر کیسے رہا جا سکتا ہے, لیکن حسین نے کربلا میں یہ ثابت کر دیا کہ اگر ظلم کرنے میں تیرا جواب نہیں ہے تو صبر کرنے میں حسین کا جواب بھی نہیں. اگر تو ظلم کرنے میں بے مثال ہے تو حسین صبر کرنے میں بے مثال. سر پر ہوائے ظلم چلے سو جتن کے ساتھ, اپنی کلاہ کج ہے اسی باکپن کے ساتھ. پانی بند کر دیا لیکن ان کے پائے استقلال میں جنبش نہیں ہوئی. انہوں نے اس لیے بند کیا پیاسے رہیں گے, ان کے ساتھ عورتیں ہیں, ان کے ساتھ دودھ پیتے بچے ہیں, معصوم بچے ہیں, جوان ہیں, سب ہیں ان کے ساتھ. پیاسے رہیں گے خود بخود آ کے معافی مانگ لیں گے, پانی کے لیے التجائیں کریں گے, ہمیں تھوڑا سا پانی دے دو, تھوڑا سا قطرہ دے دو. نہیں, اہل بیت کی یہ شان ہی نہیں تھی. انہوں نے ثابت کر دیا اگر ظلم کرنے میں تمہارا جواب نہیں تو صبر کرنے میں ہمارا بھی جواب نہیں. صبر کر کے دکھایا لیکن پانی کے لیے التجا نہیں کی. امام حسین رضی اللہ تعالیٰ عنہ نے دیکھا کہ اب یہ لوگ لڑنے کے لیے تیار ہیں. آپ نے فرمایا سنو, میری تمہارے ساتھ تین شرطیں ہیں. میری ایک شرط یہ ہے کہ میں جہاں سے آیا ہوں مجھے وہیں جانے دو. دوسری شرط یہ ہے کہ مجھے یزید کے پاس لے چلو, میں اس سے خود بات کر لوں. اور تیسری شرط یہ کہ مجھے کسی سرحدی علاقے کی طرف جانے دو, میں خود بقیہ زندگی گزار دوں گا وہیں پر یا کسی اور مقام پر. انہوں نے کوئی شرط نہیں مانا, صرف یہ تھا کہ یزید کی بیعت کریں. فرمایا یہ نہیں ہو سکتا, فاسق اور فاجر کے ہاتھ میں ہاتھ نہیں دے سکتا. میں سر دے دوں گا لیکن فاسق اور فاجر کے ہاتھ میں ہاتھ نہیں دوں گا. جو بات حسین نے پہلے کہی اسی پر آخری دم تک قائم رہے. ایک شخص تھا جس کا نام تھا ابن حوزہ, بدبخت انسان. امام علی مقام نے یہ کیا کہ خیموں کے ارد گرد ایک خندق کھودی اور اس میں آگ لگوا دی تاکہ مقدس خواتین, اہل بیت کی خواتین محفوظ رہیں, کوئی پیچھے سے حملہ نہ کرے یا کوئی ایسی صورت نہ پیش آئے. تو ابن حوزہ جو تھا وہ بدبخت آیا اور آ کے کہتا ہے حسین معاذ اللہ, تم نے پہلے ہی اپنے لیے جہنم کی آگ لگا دی, اس میں جلنے کے لیے تیار ہو جاؤ, میری طرف سے تمہیں یہ بشارت ہے کہ تم اس میں جلو. امام علی مقام کو غصہ آیا اور آپ نے ہاتھ اٹھا, الہ العالمین اسے اسی آگ میں جلا دے. اب دیکھو امام علی مقام کی کرامت, آپ کی زبان سے نکلا اور وہ جس گھوڑے پہ بیٹھا تھا جیسے اس نے ایڑ لگائی اور گھوڑے کو چلانا چاہا وہ زور سے اچھلا اور یہ گھوڑے سے گر گیا, لیکن گرا اس انداز میں کہ اس کا پیر رکاب میں پھنس گیا اور اسی طرح گھوڑا اس کو لے کے میدان کربلا میں گھومتا رہا. اس کا جسم چھنی ہو گیا اور بعد میں گھوڑے نے اس کو لے جا کر اسی آگ میں پھینک دیا جو جل رہی. امام کی کرامت اسی وقت ظاہر ہو گئی, جو زبان سے نکلا وہ ہو گیا. جب آپ نے دیکھا کہ اب یہ لوگ کسی صورت تیار نہیں ہیں, پھر ایک رات کی مہلت مانگی, ہمیں ایک رات کی مہلت دو, ہم عبادت کریں, اپنے رب سے معافی مانگیں یا جو کچھ کہنا ہے ہم کہیں گے, उसके बाद कल फिर जो कुछ होगा देखा जाएगा। उन्होंने कहा ठीक है, एक रात की मोहलत दे दी। आपने अपने अहले बैत से फरमाया कि ये हमारी आखिरी रात है, लिहाजा अब मैं एक बात फिर तुमसे कहता हूं, जितने मेरे रफका हैं, कि जो भी जाना चाहे इस रात की तारीकी में चला जाए, उसको जाते हुए कोई नहीं देखेगा। दिन में अगर वो सोचे कि वो जा रहा है कोई देखेगा, शर्मिंदगी होगी। अब रात हो चुकी है, अंधेरा हो गया, जो भी जाना चाहे मेरी तरफ से इजाजत है। अब सिर्फ जंग है, बस समझ लो, इसके अलावा ये कुछ मानने के लिए तैयार नहीं है। बैत तो हम करेंगे नहीं, फासिक और फाजिर के हाथ में हाथ नहीं देंगे। लेकिन वही बात थी कि वो सच्चे रफका थे। अगर जबानी कलामी उनके दावे होते तो पहली तकरीर आपने जो की थी जब भी चले जाते। लेकिन उन्होंने वही जवाब दिया, इमाम इस मुश्किल वक्त में छोड़ दें तो कयामत में अल्लाह के हबीब को क्या मुंह दिखाएं। ऐसा नहीं हो सकता, नहीं, हम आपके साथ हैं। जो ये जुल्म और सितम कर रहे हैं, बर्बरियत का मुजाहरा कर रहे हैं, जो कुछ ये कर रहे हैं अल्लाह देख रहा है, हम आपका साथ नहीं छोड़ेंगे, अपने खून का आखिरी कतरा तक बहा देंगे। और उन 72 नफूस कुदसिया ने यही किया, एक भी वहां से नहीं हिला, सब इमाम के साथ रहे। रात हो गई, सब के सब जो थे इबादत में मसरूफ। हजरत अनस बिन हारिस रदी अल्लाह तआला फरमाते हैं कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से यह सुना, आपने फरमाया मेरा बेटा हुसैन इस जमीन यानी करबला में कत्ल कर दिया जाएगा। तुम में से जो भी शख्स उस वक्त वहां मौजूद हो उसको चाहिए कि इसकी मदद करे। चुनाचे हजरत अनस बिन हारिस रदी अल्लाह तआला अन्हु वहां मौजूद थे। आप इमाम के काफले के साथ रहे और जामे शहादत नोश किया। अलविदाया व निहाया और खज़ाइसे कुबरा में ये रिवायत मौजूद है। इमाम अली मकाम ने रुफका से फरमाया कि देखो यह हमारी आखिरी रात है और इस रात में हमें इबादत करनी है और अल्लाह तबारक व ताला से सब्र, इस्तक़लाल, इस्तेकामत की दुआ करनी है। गौर करो कि उन अहले बैत अतहार पर कैसा जुल्म था और कैसी वो रात थी, दहशत और बर्बरियत की रात। सामने जालिम खड़े हैं, तलवारें लिए खड़े हैं और वो सब जानते हैं कि ये हमारी आखिरी रात है और हमें कल जामे शहादत नोश करना है। कितनी इबादत की होगी, कितने रोकर गिड़गिड़ा कर अपने रब से माफी मांगी होगी। मेरा ईमान ये कहता है कि उनमें से जो जो भी फर्द था वो जो कुछ कह रहा होगा रब उसी वक्त कबूल कर रहा। ऐसे मुकद्दस और ऐसे बाबरकत नफूस कुदसिया। सुबह हो गई, 10 मुहर्रमुल हराम 61 हिजरी, जुमे का दिन। कैसी सुबह थी, कैसी सहर थी। शायर ने लिखा, सजदों से नमाजों से ये रिफात की सहर है, रोने की तजल्जुल की इबादत की सहर है, आशूरे मुहर्रम है शहादत की सहर है, लुटने का तबाही का परेशानी का दिन है, औलाद पैगंबर की ये कुर्बानी का दिन है। वो दिन आ गया जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की आल अपनी बेमिसाल कुर्बानी पेश कर रही। यजीदी फौज में नकारे जंग बजा। इमाम अली मकाम आगे बढ़े, फरमाया मैं सिर्फ इतमाम हुज्जत के लिए आया हूं, ताकि तुम कल ये कह ना सको कि किसी ने हमें बताया नहीं था, किसी ने हमें समझाया नहीं था। फरमाया देखो मैं कौन हूं, मैं हुसैन बिन अली हूं। मैं वही हूं कि जब सजदे में नाना जान की पुष्प पर सवार होता तो वो सजदे को तवील कर देते कि मेरे गिरने से उनको तकलीफ होगी। मैं ही वो हुसैन हूं जिसके लिए सरकार ने फरमाया था इन्नल हसन वल हुसैना सय्यदा शबाब अहलिल जन्ना, हसन और हुसैन जन्नती नौजवानों के सरदार हैं। अपनी फजीलत बयान की, अपनी शान बयान की, अपनी रिफत बयान की, फरमाया इस वक्त रुए जमीन पर तुम्हारे नबी का कोई दूसरा नवासा मौजूद नहीं, और उस वक्त इमाम अली मकाम से अफजल रुए जमीन पर कोई नहीं था। सुनो, देखो, मुझे पहचानो, मैं कौन हूं? मैं हुसैन बिन अली हूं। मैं तुम्हें बताना चाहता हूं, मैं यजीद की बैत हरगिज नहीं करूंगा। जो बात मैंने पहले दिन कही थी उसी पर आज तक कायम हूं और मरते दम तक कायम रहूं। फासिक और फाजिर के हाथ में हुसैन हाथ नहीं देगा, हुसैन सर दे देगा। सर दे दूंगा लेकिन फासिक और फाजिर के हाथ में हाथ नहीं दूंगा। आप बताते रहे, समझाते रहे, तमाम चीजें आपने लश्कर यजीद के सामने बयान की, लेकिन क्या हुआ? उनकी आंखें हक देखने से अंधी हो चुकी थीं, उनके कान हक सुनने से बहरे हो चुके थे, उनकी जबानें हक बोलने से गूंगी हो चुकी थीं, उनके दिमाग हक को सोचने समझने की सलाहियत से महरूम हो चुके थे। सुम्मुम बुकमुन उम्युन फहुम ला यरजिउन का मिजाज बन चुके थे। वो सुन रहे थे मगर बहरे थे, वो देख रहे थे मगर अंधे थे, वो बोल नहीं पाते थे, दिलों पर मोहर लग चुकी थी। सारी बात आपने बताई, अपनी फजीलत, अपनी रिफत, अपनी बुलंदी इत्माम हुज्जत के लिए बताई और फरमाया इसलिए कह रहा हूं कि कयामत में कोई उजर पेश ना कर सको। आपने तमाम तकरीर की, उसके बाद वापस तशरीफ लाए और उसके बाद फिर जंग शुरू हुई। अरब में यह कायदा था कि पहले एक एक अफराद या दो दो अफराद दोनों तरफ से आगे बढ़ते थे, जंग लड़ते थे और उसके बाद फिर इज्तमाई जंग होती थी। यहाँ भी यही हुआ, इमाम आली मकाम के रुफका आगे बढ़े, वहाँ से भी चंद बदबخت आगे बढ़े, उसके बाद फिर सिलसिला शुरू हो गया। और ऐसा सिलसिला शुरू हुआ कि जब रुफका जाम शहादत नोश कर गए तो उसके बाद इमाम आली मकाम के अहले बैत, आपके बेटे, आपके भतीजे, आपके भांजे मैदान कारदार में आए और यकीनन उनकी रगों में अली शेर खुदा का खून था। और जिनकी रगों में अली मुर्तजा का खून हो, समझ लो कि उन्होंने कैसी बहादुरी के जौहर दिखाए होंगे और कैसी अजीम शान वो फौज होगी। शायर ने लिखा, हक्का के अजब फौज थी फौज शहे अबरार, जिन लोगों का अब्बास दिलावर सा अलमदार, हम शक्ले पयंबर सा जवां फौज का सालार, मुख्तार व मुख्तार था जो खल्क का मुख्तार, ऐसा किसी सरदार ने लश्कर नहीं पाया, लश्कर ने भी इस तरह का अफसर नहीं पाया। कैसी अजीम शान फौज थी, इमाम आली मकाम जैसा उस फौज का अफसर, अब्बास अलमदार जैसा सालार, एक से एक बहादुर निडर, सब ने अपने बहादुरी के जौहर दिखाए और बहादुरी के जौहर दिखाते हुए जामे शहादत एक के बाद एक निजामे शहादत नोश कर लिया। सबसे आखिर में इमाम हुसैन रदियल्लाहु ताला अन्हु निजामे शहादत नोश किया। एक रिवायत में आता है आपने फरमाया जख्मों से चूर चूर होकर गिरे, फरमाया आज जुमा है, खतीब मिंबर पर बैठे होंगे, मेरे नाना जनाबे मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शान बयान कर रहे होंगे। अफसोस, तो उनके नवासे के साथ क्या कर रहा। लेकिन वो बदबख्त जिनके दिलों पर, कानों पर, आंखों पर मोहर लग चुकी थी, अजली तौर पर शकावत जिनके लिए लिखी जा चुकी थी, जो कुछ आप कह रहे थे उनकी समझ में नहीं आ रहा था। फरमाया मुझे इतनी मोहलत दे कि मैं आखिरी सजदा कर लूं। अपनी पेशानी को जमीन करबला के साथ लगाया, मौला तेरा करम है, हुसैन का सर अब भी झुका है तो तेरी बारगाह में झुका है, बातिल के सामने नहीं झुका। लेकिन क्या हुआ, वो इतना भी इंतजार न कर सका कि इमाम सजदे से सर उठाएं। उसी हालत में مقدس سر کو مقدس جسم سے جدا کر دیا. شمشیر بکف قاتل ہو کھڑا اور کوئی رہے سجدے میں پڑا. شمشیر بکف قاتل ہو کھڑا اور کوئی رہے سجدے میں پڑا. کہتی ہے زمین کرب و بلا اس شان کا سجدہ کھیل نہیں. کہتی ہے زمین کرب و بلا اس شان کا سجدہ کھیل نہیں. امام عالی مقام نے نہایت صبر استقلال اور استقامت کے ساتھ ان کا مقابلہ کیا اور اپنی جان قربان کر دی. کسی نے یہ سنا کہ امام کا ہاتھ یزید کے دربار میں گیا؟ نہیں، سر گیا، ہاتھ نہیں گیا. امام کا اختیار دیکھو کہ ظالم مارنے کے بعد بھی ہاتھ اپنے ہاتھ میں نہیں لے سکا. پہلے ہی فرما دیا تھا فاسق اور فاجر کے ہاتھ میں ہاتھ نہیں دوں گا، سر دے دوں گا. سر گیا، سر تو پہلے ہی دینا چاہتے، اور گیا بھی کس شان سے؟ نیزوں پر اٹھا کر، جو لے کر چل رہے تھے شہداء کے سر ان کے سروں سے بلند تھے. یہیں سے پتا چلا جو سر کٹاتے ہیں وہ سر بلند ہوتے ہیں، اور جو سر کاٹتے ہیں ان کے سر نگو رہتے ہیں. یہیں سے اللہ تعالیٰ نے بتا دیا سر بلند کر کے جا رہے ہیں. یقیناً جب یہ عظیم و شان واقعہ، عزم، استقلال، بہادری، صبر، استقامت، جب یہ عظیم و شان شہادت ہوئی ہوگی تو عرش سے آواز آئی ہوگی، آئی ندائے غیب سے شبیر مرحبا، اس ہاتھ کے لیے تھی یہ شمشیر مرحبا، یہ آبرو، یہ جنگ، یہ توقیر مرحبا، دکھلا دی ماں کے دودھ کی تاثیر مرحبا، غالب کیا خدا نے تجھے کائنات پر، بس خاتمہ جہاد کا ہے تیری ذات پر. یقیناً فرشتوں نے بھی اس عظیم و شان قربانی کو دیکھا ہوگا، اور رسول اللہ صلی اللہ علیہ وسلم نے جو دعا فرمائی تھی، یا اللہ حسین کو صبر عطا فرما، اجر عطا فرما، اس کے سینے کو صبر سے اجر سے بھر دے، وہ دعا قبول ہوئی. امام عالی مقام نے ایسا صبر فرمایا، ایسا صبر فرمایا کہ دنیا میں شروع سے آج تک تاریخ میں دوسری مثال ایسی عظیم و شان قربانی کی نہیں ملی. لوگ لڑتے ہیں، کھا پی کر لڑتے ہیں، کھانا کھا کر طاقتور ہو کر، حسین کو دیکھو کہ پانی بھی نہیں ہے، کھانا بھی نہیں ہے، بھوکے پیاسے، اور پھر بہادری کے وہ جوہر دکھائے. اگر ایک قطرہ مل جاتا تو یقیناً سارے لشکر کو ہی ختم کر دے، لیکن یہ ثابت کر دیا کہ میں نے فاطمہ الزہرا رضی اللہ تعالی عنہا کا دودھ پیا ہوا ہے. تلوار ذوالفقار اپنے والد حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ کی لی تھی، وہی تلوار تھی جو بدر میں حضرت علی کے ہاتھوں میں چل رہی تھی تو آواز آتی تھی لا فتح الا علی، لا سیف الا ذوالفقار، علی جیسا کوئی جوان نہیں، ذوالفقار جیسی کوئی تلوار نہیں. جب حسین نے تلوار نکالی ہوگی، یقیناً تلوار نے بھی زبان حال سے کہا ہوگا، آقا آج بھی وہی جوہر دکھاؤں گی جو بدر میں دکھا چکی، اور دکھائے. جیسے آگے بڑھے آپ نے سب کو ختم کر کے رکھ دیا، لیکن وہ ہزاروں کی تعداد میں تھے. یک بار کی حملہ کیا اور امام کی شہادت ہو گئی. اور یہی نہیں، ظالموں نے سر تن سے جدا کیے اور مقدس اجسام پر گھوڑے دوڑا دیے. آپ دیکھیں ظلم کی انتہا ہے، گھوڑے دوڑا دیے، خاک اور خون میں چمن زہرا کے لہلہاتے پھول زمین کربلا پر پڑے ہیں. زمین کربلا پر فاطمہ کے پھول بکھرے ہیں, زمین کربلا پر فاطمہ کے پھول بکھرے ہیں, شہیدوں کی یہ خوشبو ہے کہ سب جنگل مہکتا ہے, شہیدوں کی یہ خوشبو ہے کہ سب جنگل مہکتا ہے. امام علی مقام نے عظیم الشان قربانی پیش کی. قرآن نے کہا یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ, اے ایمان والوں مدد چاہو صبر سے اور نماز سے. اگر امام کی زندگی کو دیکھا جائے تو اس آیت کی تفسیر ہے. پوری زندگی صبر, نانا کے وصال پہ صبر, والدہ کے وصال پہ صبر, والد کی شہادت پر صبر, بھائی کی شہادت پر صبر, جوان علی اکبر کی شہادت پر صبر, معصوم علی اصغر کی شہادت پر صبر, اپنے رفقا کی شہادت پر صبر, ساری زندگی صبر ہے, اور آخر میں اختتام ہے سجدے کی حالت میں نماز. استعینوا بالصبر والصلاۃ, مدد چاہو صبر سے اور نماز سے. امام نے یہ بتا دیا کہ دیکھو ایسے مشکل وقت میں بھی میں نے نماز نہیں چھوڑی. اگر ہم حسین کے ماننے والے ہیں تو آج ہی سچے دل سے عہد کر لیں کہ کبھی بھی جان بوجھ کر قصدن کوئی نماز ترک نہیں کرے. انشاءاللہ اگر حسین کو خوش کرنا ہے, جب آپ کی شہادت ہوئی آپ کی عمر مبارک 56 سال 5 ماہ 5 دن تھی امام حسین رضی اللہ تعالیٰ عنہ. اب بعض لوگ یزید کو امیر المومنین لکھ رہے ہیں, کوئی یہ کہتا ہے کہ اقتدار کی جنگ تھی, امام تو اقتدار چاہتے تھے. ارے یزید کے ساتھ ملتے تو اقتدار دے دیتا, اگر اس کے ہاتھ پہ بیعت کرتے تو وہ اقتدار دے دیتا, کسی علاقے کا گورنر بنا دیتا, کہیں کا وزیر بنا دیتا. اقتدار کی جنگ نہیں تھی, اسلام کی جنگ تھی. شریعت محمدی صلی اللہ علیہ وسلم کو پس پشت ڈال دیا گیا تھا, شاعر اسلام کا مذاق اڑایا جا رہا تھا. اس لیے امام نے رسول اللہ صلی اللہ علیہ وسلم کی اپنے نانا کی شریعت کو پھر زندہ کر دی اور بتا دیا کہ فاسق اور فاجر کے ہاتھ پر بیعت نہیں کی جاتی. آج کل لوگ مختلف دلیلیں پیش کر رہے ہیں. نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا اول جیش غفر له, پہلا لشکر جو قسطنطنیہ کی طرف جائے گا وہ مغفرت اس کی ہو گئی, وہ بخشا ہوا. پھر کہتے ہیں دیکھو یزید اس لشکر میں تھا لہذا یزید کی بھی مغفرت ہو گئی. حالانکہ علماء اہل سنت نے تحقیق کے ساتھ ثابت کیا کہ یزید پہلے لشکر میں نہیں تھا, دوسرے لشکر میں, پہلے لشکر میں نہیں دوسرے لشکر میں. اسی طرح دیگر چیزیں کہ ایک مسلمان ہے آپ اس کو کافر کہہ رہے ہیں, ایک مسلمان ہے آپ اس کو فاسق و فاجر کہہ رہے ہیں, مختلف. ہم صرف ایک بات کرتے ہیں, اگر کوئی یہ کہے کہ یزید حق پر تھا اور معاذ اللہ امام حسین حق پر نہیں تھے, اگر کوئی یہ کہے کہ یزید جنتی ہے, اگر کوئی یہ کہے کہ یزید بخشا ہوا ہے, کوئی دلیل دینے کی ضرورت نہیں. میں پہلے بھی کہہ چکا ہوں اور آج بھی ہم بابانگے دہل یہ کہتے ہیں کہ جو لوگ یزید کو بے قصور ثابت کرنے کی کوشش کرتے ہیں, دلائل دیتے ہیں, ان کے سامنے دلیلیں دینے کی ضرورت نہیں. ہم صرف ایک بات کہتے ہیں, اگر تم یزید کی حمایت کرتے ہو تو تم یہ کہو کہ تمہارا حشر یزید کے ساتھ ہو, ہمارا حشر حسین کے ساتھ. بات ہو گئی نا ختم, دلیلیں دینے کی ضرورت نہیں ہے. جہاں یزید ہوگا تم وہاں ہوگے, جہاں حسین ہوں گے ہم انشاءاللہ وہیں. اور حسین کہاں ہوں گے؟ الحسن والحسین سید شباب آل الجنہ. ارے جو جنتی نوجوانوں کے سردار ہیں وہ کہاں ہوں؟ وہ جنت میں ہوں. تو کسی کو دلیل دینے کی ضرورت نہیں, کہنا بس اتنا کہہ دو تمہارا حشر یزید کے ساتھ, ہمارا حشر حسین کے ساتھ. جو ہوگا دیکھا جائے گا, قیامت میں دیکھا جائے گا. دوسری بات یہ ہے, حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ کی شان میں گستاخیاں کی جاتی ہیں اور مختلف باتیں کی جاتی ہیں. ہم صرف ایک بات کہتے ہیں, जिससे हसन ने सुलह की है उससे हम जंग नहीं करेंगे, और जिससे हुसैन ने जंग की है उससे हम सुलह नहीं करेंगे। बात खत्म हो गई, दलीलें देने की जरूरत ही नहीं। यजीद को साबित कर रहे हैं, यजीद से मोहब्बत कर रहे हैं, तो अपना नाम यजीद रख लो। किसी ने रखा अपने बच्चे का नाम यजीद? या यजीद नहीं तो गुलाम यजीद। कोई एक गुलाम यजीद मुझे दिखा दो और गुलाम हुसैन हजारों लाखों मिलेंगे, हजारों लाखों मिलेंगे। हम सब हुसैन के गुलाम, हम सब हुसैन के गुलाम हैं। जो हुसैन का गुलाम है उसका हशर हुसैन के साथ होगा, जो यजीद का गुलाम है उसका हशर यजीद के साथ। हजरत इमाम जैनुल आबिदीन रदियल्लाहु ताला अन्हु सारी जिंदगी कभी हंसे नहीं। उनके साहबजादे ने पूछा, बाबा जान मैंने आपको कभी हंसते हुए नहीं देखा। फरमाया, अगर वाकई करबला तुम देख लेते तुम भी कभी नहीं हंसे। आपने मैदान करबला से एक पैगाम दिया नबी पाक अलैहिस्सलातु वस्सलाम को, बादे सबा से कहा कि बादे सबा मेरा ये पैगाम पहुंचा दे। उन्होंने फरमाया, इन निल तया रीह सबा यौमन इला अर्दिल हरम, इन निल तया रीह सबा यौमन इला अर्दिल हरम, बल्लिग सलामी रौजतन फीहा नबील मुहतरम, बल्लिग सलामी रौजतन फीहा नबील मुहतरम। या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आप देख रहे हैं कि हमारे साथ क्या हुआ। ए हवा, ये मेरा पैगाम मेरे नाना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तक पहुंचा दे। और यकीनन हुजूर अलैहिस्सलातु वस्सलाम इस सारे वाक़े को अपनी आंखों से देख रहे। हजरत उम्मे सलमा रिवायत करती हैं कि मैंने ख्वाब में देखा नबी पाक अलैहिस्सलातु वस्सलाम हैं, आपकी रीशे मुबारक और सर के मुबारक बालों पर गर्द है, गुबार है। मैंने देखा या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये क्या हाल है? आपके हाथ में एक बोतल है, उसमें खून है। फरमाया, मैं हुसैन की शहादत गाह से आ रहा हूं, आज मैं हुसैन का और उनके रफका का खून इस बोतल में लेकर आया और अल्लाह की बारगाह में मैं जा रहा हूं। और इस सरकार तो खुद देख रहे, इमाम जैनुल आबिदीन ने पेश किया। और उसके बाद आपकी कैफियत यह हुई कि जब मदीने तैयबा वापस पहुंचे, मदीने से बाहर आपने खेमा लगा दिया और दिन रात तिलावत कुरान में मसरूफ रहते थे, कसरत के साथ रोजे रखते थे, कसरत के साथ नवाफिल पढ़ते थे, इबादत करते थे। फिर जब हालात पलटे, मुख्तार सखफी ने कातिलाने हुसैन से इंतकाम लेना शुरू किया, इब्ने ज़ियाद के पीछे उसने घोड़े लगा दिए, लोग दौड़े, उसके सिपाही घोड़ों पर बैठकर इब्ने ज़ियाद को पकड़ने के लिए, ये भागा, भागता 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 एक मैदान में पहुंच गया और घोड़े को दौड़ाते दौड़ाते, सख्त गर्मी थी, धूप थी, तमाजत थी, इब्ने ज़ियाद की जबान प्यास से बाहर आ रही थी, कहीं से मुझे पानी मिल जाए, लेकिन मौत का डर था कि घोड़ा रोकता तो पीछे से सिपाही आकर पकड़ लेते। खैर, ये उनको चकमा देकर इधर उधर घूमता हुआ एक मैदान में निकला। जब इसको ये हुआ कि अब सिपाही मेरे पास नहीं आ रहे, इसने दूर से देखा कि खेमा लगा हुआ है। इसने अपना घोड़ा खड़ा किया, खेमे के अंदर जैसे ही दाखिल हुआ देखा कि इमाम जैनुल आबिदीन वहां मौजूद। इसने देखा, देखकर घबरा गया, लेकिन मरता क्या ना करता, प्यास से बेचैन था, कहां मुझे पानी चाहिए। इमाम ने एक नजर उस पर डाली, सुराई से पानी निकाला, प्याला भरकर इब्ने ज़ियाद को दे दी। देखो, गौर करो, जिसने प्यासा मारा उसको आले रसूल ने पानी दिया। इसने जल्दी से पानी पी लिया, कहा एक और प्याला चाहिए, इमाम जैनुल आबिदीन ने फिर भर के दे दिया। जब ये पानी पीकर इसकी प्यास बुझी, सैर हो गया, तो फिर इसने कहा, आपने मुझे पहचाना नहीं, आपने मुझे पहचाना नहीं। इमाम जैनुल आबिदीन ने कहा, बदबख्त, तुझे ना पहचानूं तो किसको पहचानूं, तू नहीं तो हमारी नस्लों को उजाड़ा है, तू नहीं तो हमारे बाप भाई हमारे खानदान के अफराद को खाक खून में तड़पाया, तुझे नहीं पहचानूंगा।
कहा फिर आपने मुझे पानी दिया, अब सुनो आले रसूल का जवाब। इमाम जैनुल आबिदीन ने फरमाया एक वक्त था कि हम मेहमान बनकर तेरे पास गए थे, ये तेरे खानदान की रीत थी कि तूने हमें प्यासा वहां पर मारा, अब तू मेहमान बनके हमारे पास आया है, हमारे खानदान की रीत ये, हमने तुझे पानी दे दी, ये हमारे खानदान की रीत है, वो तेरे खानदान की रीत। शर्मिंदा होकर चला गया। ये है अहले बैत की शान। सैयद इमाम अली मकाम ने निहायत अज़्म इस्तक़लाल से, बहादुरी से, जुर्रत से मुकाबला किया, अपनी जान कुर्बान कर दी, खुद तो घोड़े से गिर गए लेकिन गिरती हुई उम्मत को उठा गए, खुद गिर गए गिरती हुई उम्मत को उठा गए। अगर वो बैत कर लेते तो कयामत तक फासिक और फाजिर के हाथ पर बैत करना जायज हो जाता, लेकिन इमाम ने अपने अमल से ये साबित कर दिया। हमें ये चाहिए कि अगर हम वाकई इमाम अली मकाम के मानने वाले हैं तो जिस तरह उन्होंने सब्र और नमाज से मदद चाही, अपनी जिंदगी गुजारी, हम भी इसी तरह अपनी जिंदगी गुजारें। इमाम अली मकाम उस वक्त हमसे खुश होंगे जब हम शरीयत पर इस्तेकामत के साथ अमल करें। हमने जो कुछ बयान किया इमाम की बारगाह में ये अर्ज करते हैं कि जो कुछ टूटे फूटे अल्फाज में आपकी शान बयान की आप कबूल फरमा लें, यही हमारी कामयाबी। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।